جو ہے بیمار صحت کے طالب ان پہ فرما کرم رب غالب، تجھ سے رحم و کرم کی دعا ہے یا خدا، تجھ سے میری دعا ہے۔
الحمد للہ رب العالمین، والصلاة والسلام علی سید المرسلین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین، مدنی کلینک کے اندر آج ہم جو ٹاپک لے کر آئے ہیں وہ تھوڑا سا ہٹ کے ٹاپک ہے۔ جیسا کہ آپ کو معلوم ہے کہ عید قربان کی آمد ہے، اور عید قربان میں گوشت کا استعمال بہت زیادہ اور بہت کثرت سے کرتے ہیں، لوگ شوق سے کھاتے ہیں، ایک چلتا ہے، ٹرینڈ ہے ہم لوگوں کے یہاں یہ۔ لیکن گوشت کے حوالے سے آج ہم تھوڑی سی بات کریں گے، اور تھوڑی سی بات جو ہے اس کے حوالے سے جو جسم میں نقصانات پیدا ہو سکتے ہیں زیادتی کی استعمال سے، اس کے اوپر ہم تھوڑی سی بات کریں گے۔ اور ساتھ ساتھ جو آج کل ہمارے یہاں سلسلہ کانگو وائرس کا چل رہا ہے، اس کے اوپر بھی انشاءاللہ عزوجل تھوڑی سی بات کرتے ہوئے ہم چلیں گے۔ انسان اپنی غذائی ضروریات پوری کرنے کے لیے مختلف قسم کی خوراک استعمال کرتا ہے، جس میں پھل بھی شامل ہوتے ہیں، سبزیاں بھی ہوتی ہیں، گوشت بھی ہوتے ہیں، مشروبات بھی ہوتی ہیں۔ یہ ساری چیزیں انسان جب حاصل کرتا ہے تب جسم کی تمام ضروریات پوری کر پاتا ہے۔ السلام علیکم۔ ان تمام چیزوں کی اپنی جگہ پہ خاص اہمیت ہے۔ متوازن غذا کھانا انسانی جسم کے لیے بہت ضروری ہے، اور متوازن غذا جو ہے انسان کو اپنی عمر، صنف اور صحت کے مطابق اعتدال کے ساتھ استعمال کرنی چاہیے۔ دوسرے غذائی اجزاء کے علاوہ گوشت بھی انسانی خوراک کا ایک اہم جز ہوتا ہے، جس سے ہم جسم کو پروٹین، بی کمپلیکس، لحمیات، آئرن اور اس کے علاوہ بہت سی چیزوں سے ہمیں اس سے طاقت ملتی ہے۔ لیکن اگر اسی گوشت کا استعمال ہم ضرورت سے زیادہ کرتے ہیں تو یہ ہمارے لیے نقصان دہ بھی ثابت ہو سکتا ہے۔ ایک صحت مند آدمی کے لیے ان ساری چیزوں کا ہونا بہت ضروری ہے، توازن کے ساتھ۔ جیسے کہ میں نے پہلے عرض کیا، اس میں گوشت بھی شامل ہے، اس میں سبزیاں بھی شامل ہیں، اس میں پھل بھی شامل ہیں، اس میں مشروبات بھی شامل ہیں، اس میں پانی بھی شامل ہے۔ یہ سب ہمارے جسم کی ریکوائرمنٹ ہے، ضرورت ہے، تو اس کو ایک توازن کے ساتھ استعمال کرنا چاہیے۔ گوشت کھانے میں غیر معمولی زیادتی سنگین قسم کی صحت کے مسائل کا سبب بن سکتی ہے۔ مرغی یا مچھلی کا گوشت عام طور پر وائٹ میٹ کہا جاتا ہے، اس سے انسانی جسم کو پروٹین حاصل ہوتی ہے۔ اسی طرح جو گوشت ہم استعمال کرتے ہیں، چوپائیوں کا یا دودھ پلانے والے جانوروں کا جو گوشت استعمال کرتے ہیں، میملز کا جس کو کہتے ہیں، اس کو ریڈ میٹ کہا جاتا ہے۔ مٹن چھوٹے کا گوشت جو ہے، اس سے بھی ہمیں ایک پروٹین کی ایک خاص مقدار ہمارے جسم کو ملتی ہے۔ لیکن اگر ہم یہی پروٹین کی مقدار ضرورت سے زیادہ استعمال کرنے لگ جائیں تو وہ ہمارے لیے نقصان دہ ثابت ہوتی ہے۔ اب سوال یہ پیدا ہوتا ہے کہ جو گوشت ہم استعمال کر رہے ہیں وہ کیا نہیں کھائیں؟ بالکل کھانا چاہیے، لیکن جیسے میں نے پہلے کہا، ہر چیز کو اعتدال میں رکھ کر آپ استعمال کریں گے تو زیادہ فائدہ رہے گا۔ گوشت وائٹ میٹ، جیسے میں نے کہا، مچھلی یا مرغی کا جو گوشت ہوتا ہے، اس کے اندر چکناہٹ ایز کمپیئر ٹو بڑے کے گوشت کے کم ہوتی ہے۔ جب آپ بڑے کا گوشت استعمال کرتے ہیں تو اس میں چکناہٹ بہت زیادہ ہوتی ہے، اس میں جو ہے آپ کو پروٹین بھی بہت زیادہ ملتی ہے، جس کی وجہ سے مختلف بیماریاں ہونے کا اندیشہ ہوتا ہے۔ एक तिब्बी रिसर्च से पता चलता है कि आम रूटीन में सुर्ख गोश्त का इस्तेमाल मुख्तलिफ संगीन किस्म की बीमारियों की नौयत में इजाफा करता है, जरूरत से ज्यादा इस्तेमाल। अब वो बीमारियां बड़ी संगीन किस्म की होती हैं, मसलन कैंसर है, मसलन दिल के अमराज है, मसलन डायबिटीज है जिसको ज़ियाबतीस कहते हैं, मसलन जिगर की बीमारियां हैं, मैदे की बीमारियां हैं। तो अगर आप कोई भी रेड मीट बढ़ेगा गोश्त वगैरह या हद से ज्यादा इस्तेमाल करते हैं तो आप इन चीजों में मुब्तला हो सकते हैं। अब ये चीज उन लोगों के लिए ज्यादा खतरनाक हो जाती है जो ऑलरेडी इन मूजी बीमारियों में मुब्तला होते हैं। मिसाल के तौर पर खुदा ना खास्ता किसी को कोलेस्ट्रॉल की बीमारी है, किसी को ब्लड प्रेशर की बीमारी है, किसी को दिल की बीमारी है, किसी को मैदे की बीमारी है, तो इन चीजों के इस्तेमाल के बाद उनकी जो कैफियत है, उनकी जो तकलीफ है, उसमें इजाफा होता है। तो एहतियात के साथ यकीनन इन चीजों को इस्तेमाल करना चाहिए। बाबू, इस सिलसिले में क्या फरमाते हैं आपके गोश्त का? आपका तो काफी तजुर्बा रहा है कोलेस्ट्रॉल के हवाले से।
गोश्त किस दिन आ रहे हैं?
जी जी,
तो धागा गवा भी बनेगा, इतने मतलब आइटम्स बनेंगे घर के अंदर, और डॉक्टर साहब ने शुरू से डराना शुरू कर दिया।
बापू, इसका हल इंशाल्लाह हम देंगे,
आप बयान फरमाएं।
इंशाल्लाह हल देंगे,
इंशाल्लाह रहमान। गोश्त के मुताबिक आपने जो फरमाया कि देखिए गाय का गोश्त हो या रेड मीट,
जी जी,
लाल गोश्त,
जी जी,
और ये बकरे और जो है
मछली वगैरह का, मुर्गी वगैरह का,
वो तो व्हाइट
मीट है वो।
तो ज्यादा जो नुकसान आपने बयान फरमाए वो तो रेड मीट के,
रेड मीट के।
तो ये बात तो बिल्कुल सही है कि कसरत यानी गोश्तखोरी, सब्जी को बिल्कुल हाथ ना लगाना, दाल हो तो उस दिन घर से खाने का नागा करना,
जी जी,
दाल सामने आ जाए तो मुंह पर हड़ताल जैसी कैफियत पैदा हो जाए। तो अब ये कि ये चीजों की कसरत से नुकसान तो जरूर होता है, और जिस तरह आपने बताया कि इतने सारे नुकसान, और ऑलरेडी जो शख्स इसमें मुब्तला है, तो पहले तो ये है कि उस शख्स को मालूम कैसे हो कि मैं इसमें मुब्तला हूँ। उमूमन ये जहन होता है कि यार अगर मैं टेस्ट करवा लूंगा तो कुछ ना कुछ निकल आया तो फिर मुझे परहेज करना पड़ेगा, मतलब कोलेस्ट्रॉल निकल आया, मैं सही हूं मैं, और कुछ नहीं होता, जाने दें। तो लक्कड़ हजम पत्थर हजम, खुसूसन इन दिनों के अंदर जब ये गोश्त खाने के दिन है, जरूर खाइए गोश्त, जो है वो सिर्फ कबाब भी लीजिए, आप मटन लीजिए, बीफ लीजिए, और कुर्बानी का गोश्त है, बरकत वाला है। मगर अगर कुर्बानी का गोश्त हद से ज्यादा खाया जाएगा, अच्छा फिर सुबह शाम, सुबह दोपहर यानी नाश्ता किया तो वो पाए,
हर डिश गोश्त की, हर डिश गोश्त की होती है।
तो अब यह कि उसके नुकसान तो जाहिर है, और मैं इम्प्लीमेंट तो मेरे पर हुआ शुरू में वो यूं हुआ कि जब पहली दफा टेस्ट करवाया तो पता चला कि भाई कोलेस्ट्रॉल भी कोई चीज है, कुछ आगाही हुई। और हमारे मदनी क्लिनिक का एक मकसद भी यही है कि जो है वो मदनी क्लिनिक के नाजरीन को आगाह किया जाए वो अमराज से, ताकि हम एहतियाती तदाबीर इख्तियार करें उसके अंदर, जिसको एक थोड़ी सी मुश्किल उर्दू में कहते हैं खलील भाई, हिफ्ज़ मा तकद्दुम। पहले ही से हम कुछ जो है वो, या आप लोग उसको फर्स्ट एड कहते हैं कि फर्स्ट एड की सूरत में कुछ ले लें, कुछ और भी कहते होंगे,
एक बंद बांध ले,
जी
एक बंद बांध ले, सैलाब आने से पहले बंद बांध लिया जाए, हिफाजत कर लीजिए।
अच्छा, अब कितना खाना चाहिए और खा लें तो फिर क्या एहतियात होनी चाहिए, फिर ये नहीं मालूम होता। असल गोश्त तो खाना है, अब तो ये दिन गोश्त खाने के आ रहे हैं, तो पूरा साल बहुत सारे लोग हैं कि वो अगर निहारी उन्होंने खानी है डॉक्टर साहब, तो वो जैसे मैं इस्लामी भाई के घर गया तो कहने लगे कि यार बगैर नली के नियारी का फायदा ही क्या, यानी यूं समझें कि वो अगर इनमें शख्सियात ना हो, नाम रखे हुए उन्होंने,
अच्छा
मसलन अगर बिरयानी के अंदर शख्सियात ही ना हो तो बिरयानी खाने का मजा क्या, पर शख्सियत क्या है, वो जो मीट है ना वो शख्सियत है, बोटी है, यानी बाद जगह ये देखा कि भाई वो शख्सियत नहीं है भाई,
अच्छा
खाने में शख्सियत नहीं है, या बाद में कोरवट बनाया हुआ भाई वो गर्म लेके आओ, तो गर्म तो आ ही रहा है, और गरम लाओ, यानी और गरम से मुराद यहाँ पर ये है और बोटियां लेकर,
बोटियां हैं सही।
तो अब ये कि वो निहारी खाने में मजा ही नहीं है जब तक उस निहारी के अंदर नली ना हो, उस निहारी के अंदर महज ना हो। और फिर वो कहने लगे यार मेरे वालिद साहब को तो यही मर्ज था, अब मुझे ये मर्ज हो गया, इससे पहले पहले सब कुछ खा लूं मैं, अगर बाद में हो गया ना तो फिर मैं ये खा नहीं सकूंगा। एक कॉन्सेप्ट ये भी है।
सही।
तो अब ये कि गोश्त कितना खाना चाहिए, और जो गोश्त खोर हैं या बहुत ज्यादा गोश्त इस्तेमाल करते हैं तो उनको कौन से टेस्ट करवाने चाहिए?
इसमें बापू बड़ा अच्छा आपने सवाल पूछा कि गोश्त खाना कितना चाहिए। तो आपने पाबंदी तो लगा दी, लेकिन खाना भी जरूरी है, वो हमारे जिस्म की जरूरत है। तो इसके ऊपर एक स्टडी बेसिकली मौजूद है कि अगर हम 70 ग्राम गोश्त डेली बेसिस पे खाते हैं, यानी कि हफ्ते का कम उबेश 500 ग्राम बनेगा, आधा किलो करीब,
हफ्ते का,
एक हफ्ते का आधा किलो गेश।
कढ़ाई तो एक किलो से कम की बनना तो
नहीं, मैं जो सेहतमंद रहना चाहते हैं उनके लिए,
उनके लिए,
उनके लिए मतलब रिक्वायरमेंट जो हमारे जिस्म की है, अगर आप वो लेंगे 70 ग्राम डेली बेसिस के ऊपर या आधा किलो पर महीने के हिसाब से आप उसको इस्तेमाल कर सकते हैं। अगर ओंस में जाते हैं तो 17 ओंस बनता है, तो उस हिसाब से अगर आप यूज करेंगे तो ये एक तो नुकसान नहीं रहेगा। जहां दूसरी बात आपने की थी, शुरू में कही थी कि अब गोश्त क्या खाएं, सीजन भी आ रहा है, गोश्त खा सकते हैं, लेकिन इसकी जो साइड इफेक्ट्स हैं, जिसको आप नुकसान कह सकते हैं, उसको आप कम से कम किस तरह कर सकते हैं? बहुत आसान है, अपने गोश्त में सब्जी का इस्तेमाल कर रहे हैं, सब्जी आप इस्तेमाल कर लेंगे वो एक तरह से न्यूट्रलाइज कर देगी उसको। किसी भी सब्जी, किसी भी किस्म की, चाहे वो भिंडी की शक्ल में हो, भिंडी गोश्त बड़े शौक से लोग खाते हैं, अरबी गोश्त बड़े शौक से खाते हैं, इस किस्म की सब्जियों का अगर आप इस्तेमाल करके उसमें शामिल करके खाएंगे तो ज्यादा फायदा रहेगा। अब अगर आप बारबेक्यू की तरफ जाते हैं, सीजन बारबेक्यू का भी आ जाएगा, तो आप बारबेक्यू में देखेंगे, अगर आप ट्रेंड देखेंगे तो शिमला मिर्च उसके अंदर शामिल होती है, ठीक है ना, जब आप बारबेक्यू कर रहे होते हैं, लेकिन अमूमन घरों में ये सिलसिला नहीं होता है, लेकिन आप शिमला मिर्च को उसके अंदर ऐड कर लेते हैं, प्याज को उसके अंदर ऐड कर लेते हैं, तो आपको काफी हद तक फायदा हो जाता है।
शाश्लिक स्टिक एक जो है वो एक डिश आती है
जी,
मतलब उसको तो प्लेट में देते हैं वो, मगर उसको बनाने का मैंने तरीका यही देखा जो आप फरमा रहे हैं कि उसमें छोटी वाली जो प्याज है
जी,
वो सीख पे लगाते हैं, शिमला मिर्च लगाते हैं, अच्छा बाज लोग टमाटर भी लगाते हैं,
टमाटर भी,
हमारे टमाटर का जो है ओवन बारबेक्यू करने का रिवाज
नहीं होता,
बाहर है ये
बिल्कुल,
तो ये और उसके साथ बीच में जो है ना वो लगाते हैं वो गोश्त
जी,
और आगे पीछे वो प्याज लगा दिया, अब उसका जो टेस्ट होता है वो वाकई
वो डिफरेंट होता है, बिल्कुल डिफरेंट होता है।
तो उसके फवाइद जो हैं वो शामिल होंगे उसके, मतलब गोश्त भी खा रहे हैं साथ में टमाटर भी ले रहे हैं साथ में प्याज भी खा रहे हैं, और इसके साथ साथ जो है वो जिस तरह आपने कहा शिमला मिर्च है, शिमला मिर्च भी शामिल कर रहे हैं
जी,
उसका अपना फायदा होगा,
बिल्कुल फायदा होगा, लेकिन ये सिर्फ अपने जो डॉक्टर्स हैं, खुदा ना खास्ता कोई इस चीज में मुबतला है, मुझी मर्ज में मुबतला है, तो वो ये ना समझे कि यार मदनी क्लिनिक में कह दिया तो खा लो, अपने डॉक्टर से मशवरा करके फिर आप इस्तेमाल करें, बजाय इसके कि मैंने कह दिया कि आप ये खा सकते हैं, खा सकते हैं, नॉर्मल आदमी खा सकता है ये, लेकिन जो मुझी मर्ज में मुबतला है, कोई दिल की बीमारी में मुबतला है, शुगर की बीमारी में मुबतला है, या किसी और मर्ज में मुबतला है, तो अपने कंसर्न डॉक्टर से मशवरा करके उसको इस्तेमाल कर सकता है, उसमें कोई हर्च नहीं है।
अच्छा, इसमें चार्ट ले सकते हैं डॉक्टर से, मतलब अगर कोई ब्लड प्रेशर का मरीज है, ये जो आप गोश्त का फरमा रहे हैं, तो गोश्त आपने चंद एक बातें बयान फरमाई, मतलब गोश्त जो है उसकी कसरत शुगर को भी अटैक कर सकती है,
बिल्कुल,
गोश्त खाने की, यानी रेड मीट की बात कर रहा हूँ मैं, लाल गोश्त
जी जी,
यानी बकरे का, बड़े का, और इस तरह भैंस का या बैल का
जी,
ये ब्लड प्रेशर पे भी अटैक कर सकती है,
बिल्कुल,
ये कोलेस्ट्रॉल पे भी अटैक कर सकती है, यानी मुतासर हुआ कोलेस्ट्रॉल भी, कैंसर का भी आपने कहा कि ज्यादा उसकी कसर जो है,
बन सकते हैं,
क्या किडनी पर भी उसके असर होते हैं?
देखें, अब किडनीज की अगर हम बात करते हैं, तो अब जब आप जरूरत से ज्यादा गोश्त खा लेते हैं, ठीक है, तो एक बीमारी होती है जिसको आप कहते हैं गाउट हमारी मेडिकल टर्मिनोलॉजी के अंदर, और एक टेस्ट हम अपने मदनी माहौल के अंदर अमूमन एडवाइस करते हैं यूरिक एसिड का,
यूरिक एसिड
वो इसी वजह से करवाया जाता है कि जब ये चीजें इस्तेमाल कर रहे होते हैं तो उसकी इजाफी हो जाता है जिस्म के अंदर, ज्यादा हो जाता है,
ज्यादती हो जाती है
काफी ज्यादा, वो डायरेक्टली आपकी किडनी पे इफेक्ट करती है।
अच्छा,
किडनी पे भी इफेक्ट करती है, प्लस आपके जो छोटे ज्वाइंट्स हैं, छोटे जोड़ हैं, उस पे भी असर करती है,
ये ज्वाइंट्स ये दर्द करना शुरू कर देते हैं
जी।
अच्छा, फिर ये घुटने
में भी
दर्द करते हैं,
کلائیاں ہیں یا چھوٹی انگلیاں جو ہیں پیروں کی اس میں بھی تکلیف ہونے لگ جاتی ہے. تو یہ ڈیفینیٹلی الٹیمیٹلی آپ کی تمام باڈی کا جو فنکشن ہے اس میں کہیں نہ کہیں متاثر ضرور کرتا ہے اگر آپ ضرورت سے زیادہ استعمال کرتے ہیں.
یورک ایسڈ جو آپ نے فرمایا ابھی کہ گوشت کھانے کی کثرت سے یورک ایسڈ بڑھ جاتا ہے, جو ڈاکٹر بعض اوقات کہتے بھی ہیں کہ آپ ریڈ میٹ یوز نہیں کریں گے جو یورک ایسڈ.
جی جی.
اب وہ بڑا سا ایک جھٹکا سا لگتا ہے کہ یار گوشت کھانا میں بند کر دوں گا, گوشت نہیں کھاؤں گا. بعض اوقات تو یہ بھی کہتے ہیں کہ آپ گوشت ہی چھوڑ دیں. اگر کھانا ہی چاہتے ہیں تو آپ فش لے لیں یا آپ چکن لے لیں. اچھا, اس کے لیے کوئی عمر ہے کہ یورک ایسڈ جو ہے کیا, کس عمر تک کے لوگ, مثلا 15 سال 18 سال, اب تو میں جوان ہوں, مجھے کیا یورک ایسڈ نے اثر کرنا ہے, مجھے جو ہے گوشت نے کیا میرا نقصان کرنا ہے؟ یہ عموماً جو ہے نوجوان ہوتے ہیں وہ کہتے ہیں بھائی آپ لوگوں کے لیے ہے, ہمارے لیے جو ہے نا یہ باتیں نہ بیان کریں, ہمیں کھانے دیں, ہمارا کھانے کے دن ہے اور یہ یورک ایسڈ وغیرہ ہمیں نہ بیان کریں.
نہیں بالکل کھانا چاہیے, بالکل کھانا چاہیے, لیکن وہی اعتدال کے ساتھ. اگر آپ کوئی چیز استعمال کر رہے ہیں تو اس کو آپ یوٹیلائز بھی کریں. اب ہماری وے آف لائف اس قسم کی ہو گئی نا, یوٹیلائزیشن نہیں ہے. آپ کا کام جو ہے نا وہ آپ کے جو جسم ہے وہ اس کو پورا کرتا ہی نہیں ہے.
کالر وائٹ والا کام ہے, سیٹ پر بیٹھنا ہے,
سیٹ پر بیٹھے ہوئے گاڑی ڈرائیو کرنی ہے یا
کمپیوٹر چلا رہے ہیں, لیپ ٹاپ کو لے کے بیٹھے ہوئے.
ایگزیکٹلی.
نہیں, میرے یہاں سوال اکثر بھی تھا کہ کس عمر تک یورک ایسڈ جو ہے وہ افیکٹ کر سکتا ہے, یہ کچھ ہے ایسا کچھ؟
دیکھیں اس میں کوئی خاص ایکچوئل عمر نہیں ہوتی, لیکن ایک اسٹڈی کے مطابق یہ 30 ایئرس کے بعد زیادہ زور پکڑتا ہے کہ 30 سال کے بعد جا کے جو ہے نا اس نے زور پکڑنا شروع کر دیتا ہے. لیکن کوئی اسپیسیفکلی کوئی ایسی اسٹڈی سامنے نہیں آتی ہے کہ ہم اس کو کوئی اسپیسیفکلی ٹائم دے دیں, ڈیٹ دے دیں, اور ایج دے دیں کہ اس کے بعد ہی ہو سکتا ہے. ہم نے تقریباً 20-22 سال کی عمر میں بھی دیکھا ہے کہ یورک ایسڈ لیول بڑھ جاتا ہے. لازمی بات ہے جب ان کا وزن زیادہ بڑھا ہوا ہے, بعض ایسے بچے بھی ہوتے ہیں جن کا وزن ان کی عمر کے حساب سے اوور ویٹ ہوتے ہیں کافی زیادہ, ان میں یہ کافی چانسز ہوتے ہیں. بعض بچیاں ایسی ہوتی ہیں جن کے جوائنٹس کی تکلیف شروع ہو جاتی ہے, ہونے لگ جاتی ہے جب ان کو کروایا جاتا ہے تو یورک ایسڈ لیول بڑھا ہوا ہوتا ہے ان کا. پرابلم وہیں آتی ہے کہ ہمارا جو کھانے کا جو اسٹائل ہے نا وہ تقریباً چینج ہو چکا ہے. کتنے پرسنٹ لوگ سبزیاں شوق سے کھاتے ہیں یا کتنے پرسنٹ لوگ دالیں شوق سے کھاتے ہیں یا فروٹ کا استعمال شوق سے کرتے ہیں؟ بہت کم لوگ ہوتے ہیں جو اس کو بتوازن لے کے چل رہے ہوتے ہیں. ورنہ ٹرینڈ آج کل فاسٹ فوڈ کا ہے, اور فاسٹ فوڈ میں ہے ہی سارا گوشت, اس کے علاوہ تو کوئی چیز ہے نہیں. فاسٹ فوڈ میں سبزی تو ہے ہی نہیں, فاسٹ فوڈ میں ہے ہی گوشت سارا کا سارا. تو آپ ہمارے یہاں جو اکثریت ہے وہ فاسٹ فوڈ کو پسند کرتی ہے.
فاسٹ فوڈ میں زیادہ تر جو 6 ہفتوں کی چکن ہے نا وہ انجیکشن والی,
وہ تو
دیسی تو خرید نہیں سکتے,
وہ ایک الگ اسٹوری آ جاتی ہے, وہ الگ ہی کہانی ہوتی ہے.
کریں گے اس پر انشاءاللہ بات کی جو ہے وہ ایک نیچر سے ہٹ کر ایک چیز جو ہے گروتھ کر رہی ہے, وہ تو ظاہر اس کے سائڈ افیکٹ تو ہوں گے. آپ نے یہ کہا کہ گوشت کے اندر کچھ چیز شامل کی جائیں, خلیل بھائی تو سبزیوں کے بھی تو فوائد ہیں ہی ماشاء اللہ, لوکی شریف ہے اور
سبزیوں کے حوالے سے جیسے کہ ڈاکٹر صاحب نے فرمایا کہ سبزیاں اس میں شامل کی جائیں, تو اس کے ساتھ ساتھ کچھ ایسی چیزیں ہوتی ہیں کہ جو کھانوں میں اگر استعمال کی جائیں, یعنی الائچی ہو گئی, خشک دھنیا ہو گیا, اسی طرح سے ثابت زیرہ ہے اور پودینہ ہے, تو دار چینی ہے, اس طرح کی جو چیزیں ہیں اگر یہ ہم کھانے میں یہ بھی استعمال کریں گے تو انشاءاللہ عز و جل یہ اشیاء جو ہیں غذا کو ہضم ہونے میں جیسے مدد کریں گی, تو انشاءاللہ پھر اس سے بھی کچھ اس کے جو نقصانات ہیں اس میں کمی واقع ہو سکتی ہے. اسی طرح سے یہ کہ کھانوں کے ساتھ اگر پودینے اور زیرے کی کوئی چٹنی وغیرہ بھی اگر استعمال میں رکھی جائے تو اس سے بھی جو ہے ہضم ہونے میں جیسے
فائدہ
ہو. جی, زیرہ جیسے شامل کر لیا جائے اور اس کا رائتہ جیسے عموماً بنایا ہی جاتا ہے تو اس میں زیرہ شامل کر لیا جائے, پودینہ اس میں شامل کر لیا جائے. پھر اسی طرح سے شیخ طریقت امیر علیہ سنت دامت برکاتہ مرعالیہ, کئی بار آپ نے جیسے مدنی مذاکروں میں اس طرف توجہ دلوائی ہے, ارشاد فرماتے رہتے ہیں آپ کے گوشت کے اندر خود بھی جو ہے نا روغن موجود ہوتا ہے, آئل موجود ہوتا ہے. تو اب جو گوشت پکائیں جیسے, تو کم از کم آپ نے فرمایا کہ وہ گوشت پکانے والا تو اس کا جو ڈبہ ہے آئل کا وہ کہیں چھپا دے, سائڈ میں رکھ دے, اس طرح کا مفہوم ہے. تو یہ ہے کہ وہ ایک گوشت ہے وہ خود بھی اس کے اندر بہت سارا آئل موجود ہوتا ہے, پھر وہ ٹھیک ٹھاک آئل اس میں ڈالا بھی جاتا ہے, تو یوں اس کے اگر پھر اعتدال سے زیادہ کھایا جاتا ہے تو یوں اس کے نقصانات میں اضافہ ہو جاتا ہے.
اگر اس میں ہم لوکی شریف بلکہ حضور علیہ الصلوۃ والسلام سے ثابت بھی ہے کہ آپ جو ہے وہ جو پیالہ مبارک تھا جس پر آپ تناول فرما رہے تھے جس سے, تو آپ اپنی انگشت مبارک سے جو ہے وہ کدو شریف کے جو ہے وہ قطلے آپ لے رہے تھے اور استعمال فرما رہے تھے آپ, تو جو ڈاکٹر صاحب آپ نے کہا کہ اس میں اگر گوشت کے ساتھ لوکی کو شامل کر لیں, کدو شریف کو شامل کر لیں, بہت ساری چیزیں ایسی ہوتی ہیں کہ جس کے اپنے یوں سمجھ لیں کہ جس طرح یہ ہماری جڑی بوٹیاں ہیں, تو اب اس میں بعض چیزیں اس کی خواص ہیں, بعض گرم ہیں جس کی تاثیر جس کو ہم کہتے ہیں عام زبان میں, تو وہ گرم ہوتی ہے اور بعض کی تاثیر سرد ہوتی ہے, تو اگر وہ دونوں چیزوں کو ملا لیا جائے, یعنی ایک چیز کھا رہے ہیں ہم اور اس کے ساتھ اس چیز کو دوسری چیز کو شامل کر لیا جائے, میں نے پچھلے سلسلے میں بھی عرض کیا تھا, تو دونوں کے ملنے سے گرم اور سرد کے ملنے سے یوں سمجھ لیں کہ اب نیوٹرل ہو جاتا ہے وہ, اعتدال پر چیز آ جائے گی, اور جو ہے وہ مثلا جیسے کہ آپ کھجور کھا رہے ہیں اور کھجور کے ساتھ ککڑی آپ نے استعمال کر لی, تو کھجور گرم ہے اور ککڑی جو ہے وہ تر ہے, تو دونوں جب ملیں گی نا تو اس کے جو سائڈ افیکٹ ہوں گے کھجور کا اگر کسی کو ہیں اس کھجور کھانے سے, تو ان شاء اللہ رحمان وہ نہیں ہوں گے ان شاء اللہ رحمان. اور اسی طرح کھجور کے ساتھ تربوز استعمال کر لیں, اسی طرح کھجور کے ساتھ جو ہے وہ کھیرا استعمال کر لیں, تو ایسے گوشت کے ساتھ اگر یہ کدو شریف ہم استعمال کریں گے ان شاء اللہ رحمان تو اس کے فوائد ہوں گے. لوکی کے علاوہ اور بھی بہت ساری سبزیاں آتی ہیں, ٹنڈے ہیں, یہ ایک ہی فیملی ہے, ٹنڈے ہو گئے, تورئی ہو گئے, تو یہ عموماً وہ جو آپ نے کہا کہ بچے یہ چیز استعمال نہیں کرتے, اس میں میں نے ایک بات جو اپنی زندگی کے اندر نوٹ کی کہ جن بچوں کو والدین شروع ہی سے سبزی کا عادی نہیں کرتے تو وہ بچہ پھر بڑا ہو کر سبزی نہیں استعمال کرتا, تو اس میں کوشش یہ کی جائے کہ کسی نہ کسی طریقے سے انہیں سبزی کا استعمال کروایا جائے
جی,
تاکہ جو ہے وہ سبزی کھانے کے عادی بن جائیں, ورنہ وہ یہ فاسٹ فوڈ کلچر جو ہے وہ تو عام ہو چکا ہے.
ہمارے ساتھ ڈرا بیک یہی آ گیا ہے کہ ابھی جو ہمارے پاس جو کلینکس میں پیشنٹس آتے ہیں ان کی جو اگر ہم ہسٹری کے اوپر جاتے ہیں, ڈیٹیلز میں معلومات لیتے ہیں, تو ہمیں کہیں نہ کہیں ایسا لنک مل جاتا ہے کہ ان کی فائبر, ان کی غذا کے اندر فائبرز موجود نہیں ہیں. ٹھیک ہے, اب فائبر ہمیں کہاں سے ملتا ہے؟ فائبر ہمیں ملتا ہی سبزیوں سے ہے, فائبر ہمیں ملتا ہی فروٹس سے ہے, فائبر ہمیں ملتا ہی انچھنے آٹے سے ہے. اب یہ انفارچونیٹلی تینوں چیزیں ہمارے جو دسترخوان سے ہٹ گئی ہیں, ہمارے دسترخوان میں شاذ و نادر ہفتے 10 دن میں 20 دن میں کوئی ایک آدھ سبزی کی ڈش سامنے آ جاتی ہے, وہ بھی جو ہے بچے جو ہیں وہ منہ چڑھاتے ہیں. بات وہیں آتی ہے کہ جیسے آپ نے فرمایا کہ شروع سے اگر ان کی عادت ڈالی جائے گی تو ڈیفینیٹلی وہ اس کو پسند بھی کریں گے, اور ایسا نہیں ہے کہ اچھی نہیں بنتی سبزیاں, ماشاءاللہ بہت اچھی سبزیاں بنتی ہیں, کھانی چاہیے انسان کو, اور وہ صحت کے لیے بہت اچھی ہوتی ہیں, بہت زیادہ ہی اچھی ہوتی ہے. ایون جو قبض کے مریض ہوتے ہیں یا کوئی جس کا پیٹ کا نظام صحیح نہیں ہوتا ہے, وہ بھی اگر سبزی وغیرہ کا استعمال کریں گے تو کافی حد تک فائدہ ہوگا ان کو. یہ جو ایک کہتے ہیں نا کہ ام الامراض قبض کو کہتے ہیں, اس بیماری سے جان چھوٹے گی آپ کی, اور پھر اس کے بعد سے جو ہے پھر وہ جو دوسرے مسائل شروع ہو جاتے ہیں, دوائی اپنا گوشت وغیرہ زیادہ استعمال کرنے سے آپ کا یورک ایسڈ بڑھتا ہے, آپ کا ایسیڈیٹی بڑھتا ہے, آپ سبزیوں کے مقابلے میں گوشت دیر سے ہضم ہوتا ہے, ڈائجیشن کم ہوتی ہے اس کی, پھر وہ جس میدے پہ جا کے جو میدے کی جو جھلی ہے اس پہ زیادہ اثر بھی کر رہا ہوتا ہے, پھر وہاں پہ السر ڈیولپ ہو رہا ہوتا ہے, وہاں پہ الٹیوں کی کیفیت ہونے لگ جاتی ہے پیٹ میں, مطلب آپ کو بہت ساری پرابلم
بالکل امراض کی ماں
جی
قبض کو کہا گیا ہے
جی,
اور اس کی ایک وجہ جو آپ نے بتایا کہ یہ سب چیزیں جو اس پر افیکٹ کرتی ہیں, قبض کی صورت جو بنتی ہیں
جی
وہی کہ ایسی چیز ہم کھا ہی نہیں رہے, وہ ریفائن کیا ہوا آٹا جس میں بالکل سب کچھ نکلا ہوا ہے, وائٹ فلور ہم یوز کر رہے ہیں, اس کے ساتھ ساتھ جو ہے وہ کوئی فائبر والی چیز ہماری نام سبزی کھا رہے ہیں, نہ چھنا ہوا انچھنا آٹا کھا رہے ہیں ہم, اور جو ہے وہ فروٹ کے اندر بھی وہ فروٹ بعض چیزیں ہیں جس میں فائبر ہے
جی,
جیسے چیکو ہے اگر اس کی جو بھی چھلکے والی ہیں, تو یہ چھلکے والی جو فروٹس ہیں وہ چھلکے کے ساتھ کھانا چاہیے. ابھی اسی ہفتہ وار اجتماع میں رات میں ہم اجتماع کے بعد بیٹھے تھے, جو کسانی بھائی نے مجھے وہ آڑو پیش کیا, تو میں نے آڑو کھایا تو کہنے لگا ایسے کھا لیتے ہیں اس کو, یہ ایسے ہی کھانا چاہیے اس کو. ہم یہ سنت کی خدمت میں حاضر تھے, وہ چیکو پیش کیے گئے تو انہوں نے چیکو کھایا اور اس کے چھلکے نکال کر نا وہ ایسے دسترخوان, آپ نے فرمایا یہ بھی کھانے کی چیز ہے, تو یہ بہت سارے چھلکوں کے اندر فائبر بھی موجود ہوتا ہے,
بہت بہت فائدہ ہوتا ہے,
اور وہ ظاہر جو ہے میدے کے لیے بھی فائدہ مند ہے, قبض کے لیے بھی فائدہ مند ہے,
بہت فائدہ ہوتا ہے. ہر ہر مطلب آپ کو کوئی بھی فروٹ ہے, اگر فرض کریں کوئی ایسا فروٹ ہے جس میں چھلکا اتارنے کی, جیسے انگور ہے, اس میں تو چھلکا ہوتا ہی نہیں ہے, آپ کھائیں گے اس میں پانی ہوتا ہے. دو فائدے, ایک تو پانی بھی مل رہا ہے, فائبر بھی مل رہا ہے آپ کو, اور پانی کے ساتھ وٹامن سی بھی مل رہی ہے, مطلب بہت سارے فوائد ہوتے ہیں اس کے اندر.
مگر اب دوسرا کام ہو رہا نا, اب یہ کہ کھیرا لے رہے ہیں تو کھیرے کو پورا اس کا
چھیل دیتے ہیں,
چھیل دیتے ہیں وہ. اسی طرح جو ہے وہ ایپل لے رہے ہیں تو ایپل کو بھی چھیل رہے ہیں وہ, ناشپتی لے رہے ہیں, تو دیگر اس طرح کئی چیزیں جو ہیں وہ اس کو اس طرح یوز کیا جا رہا ہے کہ جو اس کے جو وٹامن سے یا جو اس کے اندر فائبر تھا وہ سب تو آپ نے ڈسٹ بین میں ڈال دیا. تو یہ بہرحال مدنی چینل کے ناظرین آپ بھی نوٹ کر لیں کہ اس طرح چھلکے والی جو غذا ہے بہت ہی فائدہ مند ہوتی ہے. کھیرا جو ہے اس کو چھلکے کے ساتھ استعمال کریں, ککڑی تو استعمال کی جاتی ہے, آڑو ہے اسی کے اس کے ساتھ ساتھ جو ہے وہ سیب ہے, تو اس کو بھی آپ چھلکے کے ساتھ استعمال کریں. اس کے اپنے فوائد ہیں, اور بہت سارے چھلکوں میں فائبر پایا جاتا ہے. میں نے ایک کھیرے کا نسخہ پڑھا تھا کہ بعض سر درد کی صورتیں ایسی ہیں کہ اگر کھیرے کے چھلکے کو اتار کر جو ہے وہ لیپ کیا جائے, یعنی جو ہے پیشانی پر اس کو جمع دیا جائے کچھ دیر, تو سر کا درد جو ہے وہ دور ہو جائے گا. تو یہ چھلکے کا ایک فائدہ ہے, اور کھانے میں بھی ظاہر ہے اس کا فائدہ ہے.
بالکل. اچھا اس میں اور بھی بہت سارے فائدے ہوتے ہیں, آپ کو اسکن کی جو پرابلمس ہوتی ہیں اس میں کافی فائدہ ہوتا ہے. آپ کو وٹامن ای اس کے اندر ملتا ہے, سبزیوں کے اندر ایک وافر مقدار میں ملتا ہے. عموماً آپ نے دیکھا ہوگا کہ وہ جب آپ کسی بھی ایسی جگہ پہ جاتے ہیں جہاں پہ یہ میک اپ وغیرہ ہوتا ہے, فیشل وغیرہ کرتے ہیں, انہوں نے دیکھا وہ کھیرے ہی کاٹ کے جو ہے وہ لگاتے ہیں, وہ اس کے پیچھے لاجک,
دیکھا تو نہیں ہے نسخہ جات میں ضرور پڑھا ہے,
وہ ایک لاجک ہوتی ہے اس کے پیچھے, وہ یہی کہ اس کی جو اسکن ہے اس کو بڑا اچھا وہ اس کو موئسچرائز کرتا ہے اور اچھا فائدہ دیتا ہے اس کو. تو آپ
سب یہ جو بات آپ نے بیان فرمائی, تو اس میں نیچرل کئی ایک چیزیں ہیں جو لوگ یہ فیس کو یوز کرتے ہیں, فیس واش یوز کرتے ہیں یا اور چیزیں, تو اس میں جس طرح آپ نے کھیرے کا کہا تو اس پر میں نے کئی ایک چیزیں دیکھی, جیسے شہد ہے. اگر مدنی چینل کے ناظرین بھی نوٹ کر لیں کہ شہد کے چند قطرے آپ لے لیں اور آپ اپنے چہرے پر مل لیں, بہت سارے لوشن میں دیکھتے ہیں وہ ہانی شامل ہوتا ہے, تو اگر آپ اس کو چہرہ دھونے کے بعد تھوڑا سا جو ہے وہ ہانی کو یعنی شہد کو آپ اگر چہرے پر مل کر صاف کر لیں ٹیشو سے, آپ دیکھیں کہ بہت سارا میل جو ہے آپ کے چہرے کا اتر جائے گا.
باپو یہاں پہ ایک سوال یہ پیدا ہوتا ہے کہ شہد اصلی لائیں کہاں سے, یہ تو اصلی شہد کی تاثیر ہوگی نا. اب مارکیٹ میں ہم لوگ لینے جاتے ہیں تو وہاں پہ ہمارے جیسے آدمی کو تو اصلی شہد کی پہچان ہی نہیں ہے, ہمیں تو جو بولیں گے ہم لے جائیں گے اٹھا کے, اور وہ اچھی پیکنگ ہے, خوبصورت پیکنگ ہے, اور ایک کمپنی کا اچھا نام ہے, جی جی لے کے چلے جاتے ہیں, استعمال کر لیتے ہیں. جیسے مثال کے طور پر اصلی گھی کے نام سے چل رہی ہے مارکیٹ کے اندر, بہت سارے چل رہے ہیں, بہت سارے چل رہے ہیں.
ابھی جو فارمنگ کا جو ہو رہا ہے شہد, یہ بھی اصلی ہی ہوتا ہے, یعنی اس کے وہ شاید فوائد نہ ہو جو, جیسے وہ نیچرل کی بات ہے کہ ایک مکھیوں نے اپنا ہی جو ہے وہ گھر بنایا ہے اور وہ انہی باغات میں جا رہی ہے. اب یہاں یہ ہے کہ اگر پھول ہیں اور ان کی مکھیاں بھی رکھی ہوئی ہیں اور وہ پھولوں ہی سے لے رہی ہیں, تب تو پھر وہ فارمنگ جو ہوگی اس میں وہ شہد اصلی ہی کہا جائے گا. اور جو ہے امیر علیہ سنت سے بھی اس کے حوالے سے ایک مرتبہ بات چیت ہو رہی تھی ہماری, مگر اب اس میں بھی دو نمبر کام اگر یہ کر رہے ہیں لوگ کہ گڑ رکھ رہے ہیں
جی,
یا چینی کا شیرہ رکھ رہے ہیں اور اس پر مکھیاں جا کر بیٹھتی ہیں, پھر جا کے وہ چھتے میں شہد اگلتی ہیں, ظاہر اس کے وہ فوائد تو نہیں مل سکیں گے کہ ریفائنڈ شوگر سے وہ مل رہا ہے یا گڑ سے مل رہا ہے. ہاں اگر باغات اس نے کے اندر ہی اگر فارم بنایا ہوا ہے تو ظاہر اس کے فوائد تو ملیں گے,
بہت فائدے ہیں اس کے.
کم از کم میں سمجھتا ہوں اگر وہ شہد ہم نہیں جو نیچرل حاصل کیا جاتا ہے, جو جنگلی مطلب جو ہے جو چھوٹی مکھی کا شہد بھی کہا جاتا ہے, بڑی مکھی کا شہد بھی کہا جاتا ہے, آپ کو تو اس کا کچھ اندازہ ہوگا ویسے, تو خلیل بھائی وہ جو باغات میں یا جنگلات کے اندر جو شہد ملتا ہے, مگر جو فارمنگ کے اندر بھی اگر اس طرح شہد مل جاتا تو وہ بھی فائدہ تو ہوتا ہی, ورنہ یہ اتنی دوائیاں بن رہی ہیں, آپ کے معجون بن رہے ہیں, لوک بن رہے ہیں, تو مدنی چلن کے ناظرین سوچ رہے ہیں کہ کیا ہے یہ, یہ لوک معجون اور بھی اس کی کچھ قسمیں ہوتی ہیں, اس میں
خمیرہ کہتے ہیں,
خمیرہ بھی ہوتا ہے
اس میں, یہی ہوتا
ہے بھی ہوتی ہے
جی.
یہ مطلب جو ہے بعض چیزیں بہت زیادہ گاڑی ہیں تو اس کا نام کچھ اور ہے, اس سے کچھ ہلکی ہیں تو اس کا نام کچھ اور ہے, کچھ چیزیں چٹائی جاتی ہیں اس کو لوک کہتے ہیں, جیسے جو ٹونسلز کے مریض ہوتے ہیں ان کو لوک کی صورت میں غذا دیتے ہیں, तो वो हल्के हल्के निकलता है तो गले पर वो दवाई असर करती है, और जब वो निकलते हैं तो उससे टॉन्सिल्स के लिए वो दवाई फायदे, उसको लहू कहा जाता है। खमीरे के भी तो ये इसका वो तार भी बनाते हैं, मसलन जब वो शीरा डाला जाता है, फिर शहद में भी यूज होते हैं वो, फिर तार की सूरत में जो गाढ़ा है तो उसका नाम माजून है, अगर उससे ज़्यादा हल्का है तो शायद उसको जवारिश कहते हैं, उससे अगर वो है तो ज़्यादा लिक्विड सूरत में उससे कम तो उसको जो है वो लहू कहते हैं, फिर वो सीरप की सूरत आ जाती है।
वही शायद इस्तेमाल होता है जो आप फरमा रहे हैं ज़्यादातर के, जाहिर बात है कि इस तरह से बिल्कुल छत्ते से आया हुआ और जो असली शहद जिसको कहा जाता है तो वो तो जाहिर बात है कि दस्तियाब इतनी कसरत से होना एक अलग मामला है, लेकिन यही होता है कि अच्छे मुस्तनद अगर जो कुछ कंपनियां या ऐसे इदारे होते हैं कि जो उनके फार्म होते तो फार्म का ही शहद है, लेकिन ये कि उसके फवायद होते हैं वो तो नहीं होते लेकिन नुकसानदेह नहीं है, और जो जिस तरह आपने फरमाया कि जो बिल्कुल ही इस तरह की चीनी और इसके तो वो फिर नुकसान।
अच्छा, इसमें हम ईद क़ुरबान के हवाले से बात कर रहे थे, तो इसमें जो अब जैसे मिसाल के तौर पे कुर्बानी हो जाती है, कुर्बानी के बाद जो गोश्त का एक सिलसिला चलता है, उसमें एक बारबेक्यू का सिलसिला चलता है, तो अमूमी तौर पे ये देखा गया है कि जो बारबेक्यू वगैरह बनते हैं वो सही तरह से बनते नहीं हैं, पकते नहीं हैं, कच्चे खाते हैं,
ग्रिल नहीं होता,
ग्रिल नहीं होते हैं सही तरीके से, जो नुकसानदेह साबित होते हैं। जो ईद कुर्बा में जो मेजर कंप्लेन आती है वो आती है दांतों की,
ठीक है,
क्योंकि दांतों के अंदर जाके जो बोटियां को रेशे वगैरह फंस जाते हैं, और बाज़ औक़ात ये होता है कि दांतों में हड्डी भी लग जाती है, कट लग जाता है, तो वो बड़ा नुकसानदेह साबित होता है, वो सड़न पैदा कर देता है, मसूड़ों में सड़न पैदा कर फूल जाते हैं, इन्फेक्शन हो जाते हैं, फिर डेंटिस्ट के चक्कर लगाते हैं, तो मतलब एक छोटी सी बदएहतियाती की वजह से कितने बड़े मसाइल में आदमी शामिल हो जाता है। फिर गोश्त को इस्तेमाल करते हैं, जैसे पहले हमने कहा था कि दो सूरतें ज्यादा होती हैं, एक तो ये है कि मैदे में तकलीफ शुरू हो जाती है, दूसरा डायरिया के चांसेस बहुत ज्यादा हो जाते हैं कि दस्त वगैरह की शिकायत हो जाती है। अच्छा, इसकी अल्टरनेट भी होता है, दूसरा भी हो जाता है कि कॉन्स्टिपेशन भी हो जाती है, क्योंकि आपने टोटल आपने प्रोटीन ही लिए, फाइबर तो लिए ही नहीं है, तो कॉन्स्टिपेशन कब्ज की शिकायत भी हो जाती है आप, और दोनों सूरतों में मरीज बेचैन रहते हैं, डायरिया हो गया तब भी वो परेशान है, कॉन्स्टिपेशन हो गई तब भी वो परेशान है।
सब आपने एहतियातें बयान करनी, जैसा आप फरमा रहे हैं गोश्त का जो है वो खाने के दिन आ ही रहे हैं,
जी जी,
और जो है उसमें बारबेक्यू भी होगा, जिस तरह मैंने पहले कहा कि कीमे की सूरत में जो है वो धागा कबाब, फिर गोला कबाब, फिर जो है वो फ्राई की सूरत में भी कुछ कबाब बनाए जाते हैं, उसका जिक्र करेंगे हम, वो खाएंगे इंशाल्लाह रहमान, मगर इत्तदाल के साथ खाना है।
बिल्कुल।
और जो आपने अभी बहुत अच्छी बात बयान फरमाई जो ग्रिल के हवाले से, इंशाल्लाह वो भी हम उस पर गुफ्तगू करते हैं। इससे पहले कुछ कॉल है हमारे पास, हमारे नाज़रीन हमसे कुछ पूछना चाह रहे हैं, जी सुनाइए हमें कॉल।
अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
व अलैकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
मेरा नाम हाफिज मोहम्मद फतेहुल्लाह कादरी अत्तारी है, मैं उकाड़ा पंजाब से बात कर रहा हूँ। अल्हम्दुलिल्लाह अज़्ज़ल, हमारे मदनी चैनल के सिलसिले, तमाम सिलसिले बहुत अच्छे और प्यारे हैं। अल्लाह अज़्ज़ल हमारे मुबल्लिगीन को खूब ढेरों ढेर बरकते अता फरमाए, और अल्लाह अज़्ज़ल हमारे बापा जान अमीर आले सुन्नत दामत बरकातहुल आलिया का साया हम सब के सरों पर तदेर कायम फरमाए। अल्लाह अज़्ज़ल हमारे अमीर आले सुन्नत की आल औलाद की खैर फरमाए, इनको दुश्मनों की मैली नजरों से महफूज फरमाए। तो आज के सिलसिले का मौजू भी बहुत अच्छा और प्यारा है, ईद कुर्बा सेहत के साथ। तो इसमें डॉक्टर साहब से ये मेरी गुजारिश है, इल्तिजा है कि हमें ईद के बारे में बताएं कि इसमें कैसे यानी क्या क्या इस्तेमाल करना चाहिए, और कुछ लोग ईद में खाने वगैरह में भी गोश्त के तौर पर फिर ज्यादा खा लेते हैं और फिर बाद में उनकी सेहत में भी फर्क पड़ता है, तो इसके बारे में बताएं कि हमें किस तरह खाना चाहिए और किस तरह ईद कुर्बा को गुजारना चाहिए, और गोश्त वगैरह के बारे में बताएं और कितना खाना चाहिए और इसमें क्या क्या चीजें खाने के बाद इस्तेमाल करनी चाहिए। अल्लाह अज़्ज़ल हमारे डॉक्टर साहबान और तमाम मदनी चैनल के नाज़रीन और मदनी चैनल के जितने भी हैं सबको ढेर बरकतें अता फरमाए,
आमीन। इस पर ही हमारी गुफ्तगू चल रही है, मजीद कॉल भी हमें सुनवा दें।
نہیں لکھے صوبہ مہاراشٹر کے ضلع اورنگاباد سے نظام رضوی بات کر رہا ہوں. مدنی چینل کا سلسلہ مدنی کلینک بہت ہی پیارا سلسلہ ہے. میرا ڈاکٹر صاحب کی بارگاہ میں یہ سوال ہے کہ میں نے اپنے بچوں کی امی کا یورک ایسڈ چیک کرایا تو وہ 8.0 mg ہے, جبکہ نارمل لکھا ہوا ہے کہ 6.8 mg ہونا چاہیے. تو کیا یہ 8.0 mg بڑا ہوا کہا جائے گا, اور اگر یہ بڑا ہوا ہے تو کس فیلڈ کے ڈاکٹر کو بتانا چاہیے اور اس کا کیا پرہیز کرنا چاہیے؟ میرے بچوں کی امی کا الٹا پاؤں اور الٹا ہاتھ درد کرتا ہے. دوا کھائیں جب تک اچھا رہتا ہے, دوا نہ کھائیں تو پھر وہی درد ہوتا ہے. تو کیا اس یورک ایسڈ بڑھنے کی وجہ سے بھی یہ درد ہو سکتا ہے؟ جواب عنایت فرمائیے, جزاک اللہ خیرا.
یہ 8 point something کچھ ان کا یورک ایسڈ ہے اور 6.8
بتا رہے ہیں ان کے پاس,
6.8
بتا رہے ہیں.
تو اس کی مقدار کیا ہونی چاہیے, یہ بھی مدنی چینل کے ناظرین اگر جان لیں.
اس میں دیکھیں مختلف لیبورٹریز کی مختلف کٹس اویلیبل ہوتی ہیں, تو ان کی اپنی نارمل لمٹ سب کی تقریباً الگ الگ ہوتی ہے, لیکن اگر ہم اسٹینڈرڈ پہ لے کے جاتے ہیں تو 5 to 7 الگ جو ہے فی ڈیسی لیٹر, جو اس کا ایک فارمولا ہے, 5 to 7 الگ جو ہے یہ نارمل کہلاتا ہے. کہیں سے 4 to 7 بھی لے لیتے ہیں, کہیں سے جیسے انہوں نے بتایا کہ ان کے پاس 6.8 کی لمٹ لکھی ہوئی ہے, تو یہ کم و بیش آگے پیچھے اتنا ہی چلتا ہے. دوسرا جو ان کا سوال تھا کہ
لیفٹ جو ہے اور رائٹ جو ہے,
جی ان کی تکلیف ہوتی ہے, تو پیر میں اور ہاتھ میں تکلیف بتا رہے ہیں. اب وہ پیر میں اور ہاتھ میں, پیر ایک بہت بڑا حصہ ہے, آیا جوڑ میں ہوتی ہے, اگر جوڑوں میں ہوتی ہے تو وہ بہت چانسز ہیں یورک ایسڈ سے, لیکن اگر پورے ہاتھ میں ہوتی ہے, پورے پیر میں ہوتی ہے, تو پھر وہ ایک ڈفرینٹ پیتھولوجی بن سکتی ہے, کوئی اور چیز بھی ہو سکتی ہے. اس کے حوالے سے جیسے انہوں نے فرمایا کہ کون سے ڈاکٹر سے رجوع کرنا,
مطلب اگر پیٹ کا مسائل ہیں تو گیسٹرو والے کو دکھایا جاتا ہے, گیسٹرو.
جی جی, اب یہ جو یورک ایسڈ کا ہے یہ آپ دو قسم کے ڈاکٹر سے ایزیلی رجوع کر سکتے ہیں, ایک تو آرتھوپیڈک یعنی کہ جو ہڈیوں کے ڈاکٹر ہوتے ہیں, آرتھوپیڈک فزیشین ہوتے ہیں, آرتھوپیڈک سرجن ہوتے ہیں, ان سے بھی آپ رابطہ کر سکتے ہیں. فزیشین سے مراد آرتھوپیڈک کی میرے ریومیٹولوجسٹ ہیں, یعنی کہ جو ہڈیوں کی بیماریوں کے ماہر ہوتے ہیں, ایک ہڈیوں کے آپریشن کرتے ہیں, ایک ہڈیوں کی بیماریوں کے ماہر ہوتے ہیں, تو آپ دونوں میں سے کسی کو بھی چیک کروا سکتے ہیں, اس کا حل موجود ہے, علاج موجود ہے, اور ان کی احتیاطیں کر کے ان چیزوں کو کنٹرول کیا جا سکتا ہے, اس میں کوئی ایسی پریشانی کی بات نہیں ہے, اور یہ چیز کنٹرول کی جا سکتی ہے. کنٹرول کرنے کا واحد ذریعہ یہ ہے کہ ان کو کھانے پینے میں گوشت کا استعمال, جیسے ہم نے پہلے بھی کہا تھا کہ ایک تو وہ کمپلیٹلی بند کرنا پڑے گا, اور اس کے ساتھ ساتھ بالخصوص بڑے کا گوشت بالخصوص, اور اس کے ساتھ ساتھ جو ہے ادویات کا استعمال ڈاکٹر کی ہدایت کے مطابق کرنا پڑے گا, اور جو ہدایت وہ دیتے ہیں مریض کی کنڈیشن کو سامنے رکھتے ہوئے اس پہ عمل کریں گے, تو کوئی بعید نہیں کہ ایک آدھ مہینے میں یہ چیز کور ہو جائے گی انشاءاللہ شاء اللہ, اگر یہ صحیح طریقے سے فالو کریں گے. آرتھوپیڈک ڈاکٹر کو چیک کروا دیں, ہڈی والے ڈاکٹر کو آپ چیک کروا سکتے ہیں. اگر آپ کے علاقے میں ہڈی والا ڈاکٹر موجود نہیں ہے تو کنسلٹنٹ فزیشینس ہوتے ہیں, ان کو بھی چیک اپ کروایا جا سکتا ہے, وہ بھی اس کے بارے میں ایک ماہرانہ رائے دے سکتے ہیں. تو یہ 3 کے ڈاکٹرز ہیں جن سے آپ رجوع کر سکتے ہیں, اور ان سے یہ اس کا حل نکالا جا سکتا ہے انشاءاللہ عزوجل.
کافی پہلے جس طرح جیسے ہارٹ پیشنٹ جو ہوتے ہیں ان کو ایک ٹیبلٹ لکھی جاتی ہے جو وقتی طور پر یہ اس کا علاج ہوتا ہے, ایسا یہ کچھ نہیں.
یہ بیسیکلی یہ سیلیسائلک ایسڈ ہوتا ہے جو اس کا ایک جنرک نیم ہوتا ہے, وہ یوز کیا جاتا ہے. وہ بیسیکلی اس لیے دیتے ہیں کہ جو خون کی ثقافت ہے یعنی کہ جو گاڑھا پن ہے بڑھ جاتا ہے, اس کو کم کرنے کے لیے, تاکہ آپ کی جو فلو ہے وہ آپ کا ایزیلی ہو. فرض کریں کہ کسی بھی وینز کے اندر آپ کا جو سراؤنڈنگ میں وہ کولیسٹرول آ کے جمع ہو گیا یا کچھ ہو گیا, اس کی دیواریں موٹی ہو گئی, چکنائی کہتے ہیں ہم, ایتھروسکلوسس کہتے ہیں اس کو, دیواریں موٹی ہو جاتی ہیں. اب ایک چھوٹی سی مثال, ایک پائپ ہے, ایک پائپ کے درمیان سے فلو نکل رہا ہے آرام سے, اور اسی پائپ کے سائڈ کے اندر ایک کوئی چیز رکاوٹ آ جاتی ہے, تو وہ فلو کا پریشر اتنا نہیں ہوگا اینڈ کے اوپر جتنا ہونا چاہیے, تو اس کو کم کرنے کے, سرکولیٹ تو کرے گا لیکن اس انداز میں ریکوائرمنٹ جو ضرورت ہوگی وہ نہیں ہوگی, اس ریکوائرمنٹ کو پورا کرنے کے لیے اس قسم کی دوا دی جاتی ہے, تاکہ وہ کنٹینیوسلی اس کو پرابلم نہ ہو، خدا نہ خواستہ اگر ایسی کوئی پرابلم ہو جاتی ہے تو اگر وہ اس کی جو گاڑا پن اس کے اندر موجود ہوتا ہے، سرکولیشن اس کی سلو ہوتی ہے، تو کسی بھی دل کے بیماری اور دل کے دورے کا سبب بن سکتی ہے، بالکل بن سکتی ہے، یہ احتیاطی کے طور پہ دی جائے۔
یورک ایسڈ کے حوالے سے خلیل میں امیر اہل سنت نے بھی تو ایک نسخہ عطا فرمایا ہے کہ وہ اگر پانی والا کہ وقتی طور پر اگر یہ فوری طور پر جو اس کو ڈاؤن کرتا ہے، کچھ گلاس پانی پی لیے جائیں، کچھ ہے آپ کے ذہن میں؟
اس میں شیخ طریقت امیر اہل سنت کا ابھی پچھلے دنوں ایک رسالہ تشریف لایا تھا، مینڈک سوار بچھو، اس کے صفحہ نمبر 27 پر، صفحہ نمبر 27 پر یورک ایسڈ کا علاج آپ نے تحریر فرمایا۔ یورک ایسڈ کا علاج مولی اور لیمو سے، ایک درمیانے سائز کی مولی کے ٹکڑے کر کے اس پر ایک لیمو چھڑک کر دیگر نمک مسالہ ڈالے بغیر نہار منہ کھا لیجیے، ایک گھنٹے تک کوئی اور چیز مت کھائیے، انشاءاللہ عزوجل یورک ایسڈ نارمل ہو جائے گا، اور یہ عمل جو ہے 7 روز تک کیجیے، 7 روز تک یہ عمل کرنا ہے، بہت ہی آسان ہے، کوئی اس پہ نمک مرچ مسالے نہیں ڈالنے، ایک درمیانے سائز کی مولی لینی ہے، اس کو کاٹ کر اس پر لیمو وغیرہ چھڑک لیں۔ اسی طرح سے انہوں نے جیسے دردوں کا بتایا ہاتھ میں پیر میں، تو اس کا روحانی علاج شیخ طریقت امیر اہل سنت دامت برکاتہم العالیہ کے رسالے بیمار عابد کے صفحہ نمبر 35 پر موجود ہے۔ یا حیو یا قیوم، یا حیو یا قیوم 786 بار لکھ کر یا کسی سے لکھوا کر، پھر اس کے بعد اس کو پلاسٹک کوٹنگ وغیرہ کروا کے چمڑے یا ریگزین کے تعویذ بنا کر گلے یا بازو میں پہن لیجیے، تو انشاءاللہ عزوجل یہ ہاتھ پاؤں کا درد وغیرہ ہے یہ بھی اس سے چلا جائے گا انشاءاللہ۔
اکثر اب گوشت کے حوالے سے جو ہے وہ، چونکہ ایک ذہن یہ بھی ہوتا ہے کہ اس میں گوشت کی کثرت ہوگی اور صبح شام گوشت کھائیں گے، تو گوشت کی نیت سے تو قربانی نہیں کی جاتی، اگر کسی نے معاذ اللہ اس نیت سے قربانی کی کہ گوشت ملے گا، اللہ عز و جل کی رضا اور جو اللہ کا جو حکم ہے، اگر وہ نیت اس نے کی نہیں ہے مطلب، تو اس کے لیے تو پھر اس کے مسائل ہو جائیں گے کہ بھائی وہ گوشت کے لیے قربانی کر رہا ہے کہ گوشت گھر میں جمع ہو جائے گا، پورا کا پورا بکرا ہے آپ جو ہے وہ گائے ذبح کر دی اور ڈی فریزر بھر لوں گا، فریج جو ہے وہ اس میں گوشت سیو کر لوں گا، تو پھر وہ ثواب کیسے ملے گا اس کو؟ نیت جو ہے وہ تو اللہ عز و جل کی رضا کے لیے اور جو اللہ کا حکم ہے اور جو قربانی جن پر واجب ہے، پھر اس میں غریب پروری بھی ہے کہ جو ہے وہ جب قربانی کرتے ہیں تو وہ لوگ جو قربانی نہیں کر سکتے ان لوگوں کو بھی گوشت مل جاتا ہے۔ انٹیریئر میں مدنی قافلے میں گئے تو مجھے وہاں معلوم ہوا کہ وہاں وہ بتاتے ہیں کہ بقرعید کے علاوہ ان کے پاس گوشت نہیں
ہوتا،
وہ گوشت وہاں گوشت کی دکانیں بھی نہیں تھیں جہاں مدنی قافلے، اور ہوٹل وغیرہ بھی تھے وہاں صرف چائے وغیرہ ملتی تھی، کھانے کے ہوٹل نہیں تھے وہاں، تو وہ ان مہینوں کے اندر جو ہے وہ ان کو گوشت مل جاتا ہے، تو ظاہر ہے وہ اس طرح شہروں کے اندر بھی بہت سارے سفید پوش ایسے ہوتے ہیں کہ ان کی قربانی نہیں ہوتی، تو اگر مدنی چینل کے ناظرین ہم ان کو دیکھیں، ورنہ عموماً یہ ہوتا ہے کہ میں نے 2 بیل کی ہیں، آپ نے 3 بکرے کی ہیں، میں آپ کو دے رہا ہوں، آپ مجھے دے رہے ہیں، میں خلیل بھائی کو پہنچا رہا ہوں، ان لوگوں کو ہم نہیں دیکھ رہے کہ جن کی قربانی نہیں ہوئی ہے، تو اس پر بھی توجہ کی جائے گی انشاءاللہ الرحمن، تو جو ہے اس پر بھی ثواب ہے، کارے ثواب ہے یہ۔ اب جو گوشت کا جو ذہن، کھانا تو ہے گوشت اور آپ نے ڈرایا بھی ہے، اب آپ نے 2 باتیں یہاں بیان کی کہ ایک تو وہ شخص ہے جو مریض ہے، کولیسٹرول کا مریض ہے، شوگر کا ہے، یورک ایسڈ کا مریض ہے، تو وہ تو اعتدال کے ساتھ کھائے گا، جو مریض نہیں ہے اس نے بھی کھانا ہے، مگر اس کی کچھ باتیں آپ فرما رہے تھے کہ بعض چیزیں وقتی طور پر ان کو وہ اس پرابلمس میں وہ پرابلمس کریٹ ہو جاتی ہیں، مثلا قبض ہو جاتا ہے یا جو ہے وہ ڈائریا ہو جاتا ہے اس کو، یا اس کے مسوڑے پھول جاتے ہیں، یا ریشے پھنس جاتے ہیں دانتوں میں، یا جو ہے وہ منہ پکنے لگتا ہے اس کا، یا میدے کی صورت جو ہے وہ ایسی صورت ہو جاتی ہے، ان تمام صورتوں میں کیا کیا جائے؟ جس طرح آپ نے گرل کے حوالے سے کہا، ایک تو وہ گرل صحیح نہیں ہوتی، مطلب چونکہ تجربہ نہیں ہوتا نا، کوئلے جو ہے اس کو صحیح طرح سے جو ہے
بچے بنا رہے ہوتے،
بچے بنا رہے ہوتے ہیں، پھر وہ تھوڑی جلدی بھی ہوتی ہے، اچھا ساتھ میں پھر جو ہے وہ سافٹ ڈرنک بھی رکھی ہوئی ہے، تو وہ بوتل رکھی ہوئی ہے ساتھ میں، 2-3 بوٹیاں لے رہے ہیں، پھر بوتل پی رہے ہیں، اچھا وہ بوتل بھی پھر لیٹر کے حساب سے چل رہی ہوتی ہے، وہ 3 ml میں نہیں ہوتی پھر،
وہ
لیٹر میں ہوتی ہے، وہ جمبو سائز آ رہا ہے جناب، تو وہ لے رہے ہیں، پھر وہ مختلف اس میں بلیک بھی ہے تو وائٹ بھی ہے، तो सब चीज साथ चल रही होती है उसके अंदर। फिर एक चीज और जो ऐड होती है, जब कबाब बनती है ना, वो कहते हैं यार बगैर पराठे के तो फिर मजा ही नहीं है, तो पराठे के साथ कबाब का मजा कुछ और है। फिर साथ में बोतल भी चलेगी और हलवा चलेगा, वो बादाम पिस्ते तो फायदेमंद है ही, मगर वो जिसके अंदर घी डला होगा खूब, अब ये मुंह में पानी तो आ ही रहा होगा, मगर अब ये कि ये सब चीजें खानी भी है और बेतहाशा खानी है। फिर सुबह रात तो ये खा लिया, सुबह सिरी पाए से फिर जो है वो नाश्ता करना है कुलचों के साथ, ठीक है ना, वो आटा जो है वो। तो अब ये सब सूरतें हैं, क्या ऐसी एहतियात की जाए, कितना खाया जाए। अमीर अहले सुन्नत तो बाज़ औक़ात जो है वो एक बोटी इस्तेमाल फरमाते हैं, एक बोटी, उसका जिक्र भी पिछली दफा मदनी मुज़ाकरा वगैरह में हुआ था, तो एक बोटी इस्तेमाल की। या उमूमन खाने वगैरह के अंदर भी देखेंगे बहुत ज्यादा एतदाल, यानी कहीं दावत में है, सहरी कर रहे हैं आप, इफ्तार कर रहे हैं, जो आपका अंदाज है ना वो चेंज नहीं होता होने लगा, बल्कि सहरी उमूमन आखिरी वक्त में ही करते हैं, कम वक्त के अंदर आदमी कितना खाएगा। और लोगों के साथ बैठकर खाना ये बहुत बड़ा
बहुत
मुश्किल मरला होता है, तो उमूमन लोगों के साथ जो लोग खाना खाते हैं बड़े मोहताब होते हैं। और अमीर अहले सुन्नत की पूरे रमजान उल मुबारक के अंदर सहरी और इफ्तार खाना जो है, इफ्तार तो आपका जो है वो पानी से होता है, इसके बाद जो खाना आप खाते हैं वो भी लोगों के साथ है, तो सहरी भी लोगों के साथ है। हम अगर लोगों के साथ सहरी करेंगे या इफ्तार करेंगे तो कहेंगे यार भूखे रह गए थे, अब उसमें इतना उसी एतदाल के साथ चलना, अपने आप को मेंटेन करना, वेट देखें अमीर अहले सुन्नत का, अल्लाह कितना मेंटेन वेट है, कितनी मेंटेन है।
मेरे ख्याल में मैं अब आपने खुद अपनी बात का जवाब दे दिया, मैं अब इसमें क्या करूंगा कि इतनी बड़ी मिसाल हमारे सामने मौजूद है, अब मैं और किसकी मिसाल दूं,
मतलब वो हम अगर मैं वाकयात बयान करता कि फुला बुजुर्ग का ये वाकया है, फुला किताब में लिखा हुआ है, तो कहेंगे ठीक है भाई वो बुजुर्गों की वाकयात जो किताबों में पढ़ते, तो अब तो ये हम देख रहे हैं। और मदनी चैनल तो जो दिखाने का एक मकसद जो है ना वो ये भी है,
बिल्कुल
बाज़ लोग इतराज करते प्लेट दिखा रहे हैं आप, खाना दिखा रहे हैं, वो ये नहीं सोच रहे कि अमीर अहले सुन्नत तीन उंगली से खाने की तरकीब दिला रहे हैं, फिर इतना मुख्तसर खा रहे हैं, इतने मुख्तसर वक्त में आप अपने खाने को का इख्तिताम कर रहे हैं, चबाकर खाने की तरकीब दिला रहे हैं, ये भी एक मसला है ना, चबाकर एक तो कच्चा खाया फिर चबाया नहीं, अब चबाया नहीं तो जाहिर है कि वो रेशे तो फंसने ही हैं दांतों के अंदर, फिर वो जो है वो उसके डेंटिस्ट के पास जाना है, फिर उसकी फीस भी जो है वो आपको बताइए।
ऐसे में इसमें एक चीज मेडिकली तौर पर मैं भी अर्ज करता चलूँ कि चबाने से हमारे जो मेदे को काम कम करना पड़ता है, क्योंकि आप ऑलरेडी ग्राइंड करके उसको मैदे को दे रहे होते हैं, ठीक है ना, जो चीज मैदे में ग्राइंड करके नहीं जाएगी तो मैदा पहले उसको ग्राइंड करेगा,
ठीक है,
ग्राइंड करने के बाद फिर हजम करेगा।
अमीर अहले सुन्नत फरमाते हैं तो कि दांतों का काम आंतों से
लेते हैं, लेते हैं,
बस वो निगला निवाला लिया,
इतना किया कि वो हलक में उतर जाए, इतना नरम किया कि वो हलक से उतर जाए, बस इससे ज्यादा करते नहीं है। अब मेडिकली तौर पे क्या होता है कि जब आप चबा रहे होते हैं, चबाने के साथ साथ जो आपके साइड में जो लॉब होता है इसमें से एंजाइम्स होते हैं वो निकलना शुरू होते हैं,
वो मदद देते होंगे,
वो खाने में शामिल होते हैं आपके, खाने में शामिल होने के बाद वो मेदे में जाते हैं जो हाजमे में आपको मदद देते हैं, वो हाजमे में आपको मदद देते हैं और उसके बाद आपकी कब्ज की शिकायत को भी खत्म करते हैं। अगर कोई कब्ज का मरीज है जो मदनी चैनल के नाज़रीन सुन रहे हैं, मुझे ये तजुर्बा करके देख लें कि आप चबा के खाएं, अच्छी तरीके से चबा के खाएं,
तो दवाई खाने की भी लाजत नहीं होगी,
इंशाअल्लाह अज़्जल नहीं पड़ेगी, इंशाअल्लाह अज़्जल नहीं पड़ेगी, तो इससे बहुत फायदा होता है। अच्छा, दूसरा इसमें आपने एक बात की थी जो शुरू में, ये भी खाना है वो भी खाना है, तो बापू इसमें तो फिर उस जिसने ये खाना है तो उसने फिर डॉक्टर साहब के पास भी जाना ही
जाना है,
कन्फर्म जाना है, उसमें लाजमी बात है, एक इंसान है, अल्लाह अज़्जल ने शऊर दिया है सोचने समझने की, ये चीज नुकसानदेह है मेरे लिए, अगर आप उसको इस्तेमाल करेंगे डेफिनेटली नुकसान होगा। मैं यूं अपने मरीजों को बातों का तरगीब दिलाता हूं कि जो हमारा मेन रोड है वो इतना चलने वाला रोड है, ठीक है, अब उसके ऊपर मैं आंख बंद करके किसी को बोलूंगी क्रॉस कर रहे हैं आप, नहीं करेंगे आप क्रॉस, क्योंकि आपको पता है आंख बंद करके रोड क्रॉस करेंगे कोई ना कोई हिट करके चला जाएगा आपको, यहां आपने की अकल इस्तेमाल, लेकिन अपनी सेहत के मामले में अकल क्यों नहीं इस्तेमाल कर रहे आप, तो यहां आप बोलते हैं अल्लाह अज़्ज़ल सेहत देने वाले हैं, अल्लाह अज़्ज़ल वो ठीक है सब कुछ, लेकिन अल्लाह अज़्ज़ल सेहत तो देंगे,
उसी ने शऊर दिया है,
शऊर
अकल दी है, और
इस्तेमाल करने का तरीका भी बताया, इस्तेमाल तो करें उसको आप, لیکن اگر آپ اس سے برخلاف جائیں گے تو ڈیفینیٹلی پھر ڈاکٹر کے پاس جائیں گے.
وہ یہی کہتے ہیں کہ سارا سال نہیں کھایا اب بھی نہیں کھائے
تو پھر وہ سارا سال ڈاکٹر کے پاس نہیں جاتے تو پھر جاتے ہیں ڈاکٹر کے پاس. بعض اوقات ہاسپٹلائز ہو جاتے ہیں, ہاسپٹلائز ہو جاتے ہیں تو پھر وہ جو بقرعید پہ جو اخراجات ہوتے ہیں اس سے دگنے اخراجات ڈاکٹر کے پاس چلے جاتے ہیں. تو ان چیزوں کو مد نظر کھائیں, کھانے سے منع نہیں کر رہے.
آپ کے پاس پیشنٹ آتے ہوں گے, ویسے یہ امیر اہل سنت کی میں نے مدنی مذاکروں میں سنا ہے کہ عید قربان کے بعد اس طرح کے مریض جو ہیں وہ عموماً ہارٹ اٹیک کے جو ہیں وہ جو پیشنٹ جو ہیں یار یہ ہارٹ اٹیک کی جو صورت حال ہے ہارٹ کی وہ ان دنوں میں زیادہ بڑھ جاتی ہے. کیا ایسی کوئی صورت
وہ
بلڈ پریشر کی
صحیح فرما رہے ہیں, اس کی وجہ وہی ہوتی ہے نا کہ دیکھیں آپ نے ہائی پروٹین ڈائٹ لے لی نا, جبکہ آپ پروٹین ڈائٹ آپ کے لیے منع ہے, آپ نے وہ چیز لے لی, لینے کے بعد تو اس نے کچھ نہ کچھ اثر تو دکھانا ہے نا. اب بعض جو کچھ زیادہ ہی متاثر ہوتے ہیں, جو بہت زیادہ اندرونی طور پہ ان کا سسٹم کمزور ہوتا ہے, تو اس کو زیادہ حاصل کر لیتے ہیں, زیادہ اٹیک ہو جاتا ہے, خدا نخواستہ ڈیتھ بھی ہو جاتی ہے, بلڈ پریشر شوٹ کر جاتا ہے, برین ہیمریج بھی ہو جاتا ہے اس صورت کے اندر. تو مطلب یہ ساری چیزیں ہیں ہمارے ساتھ, ہم کو نظر آ رہی ہیں, ہمیں پتہ ہے یہ نقصان ہوتا ہے ہمارے ساتھ, پھر بھی ہم اس کے اوپر جاتے ہیں. تو اس چیز پہ ہم بیسیکلی ترغیب دلانے کی کوشش کر رہے ہیں کہ ہم کھانے سے منع نہیں کر رہے ہیں, اعتدال کے ساتھ آپ کھائیں, طریقے کے ساتھ آپ کھائیں, اس سے آپ کو فائدہ ہوگا. اگر یہ نعمت اللہ عزوجل نے ہمیں کھانے کے لیے دی تو ہماری صحت کے لیے دی, کھانے کے لیے دی, ہم کو یقیناً اس سے فائدہ ہے. لیکن آپ بات وہی ہے, میں ایک اور مثال اس میں دیتا ہوں کہ جہاں آپ کو ایک گلاس پانی کی پیاس ہے اور آپ کے سامنے دو بوتل پانی کی رکھ دوں گا اور آپ پی بھی لیں گے وہ شوق شوق میں, لیکن اگلا اسٹیپ کیا ہوگا, آپ الٹی کر دیں گے. ٹھیک ہے, یعنی کہ آپ نے ضرورت سے زیادہ اس چیز کو لی, آپ نے ایکسیپٹ نہیں کیا, آپ کے جسم نے اس کو قبول نہیں کیا, باہر نکال دیا. تو پانی جو ایک بے ضرر سی چیز نظر آتی ہے وہ چیز آپ کو سائڈ افیکٹ دے کے چلے جاتی ہے. تو یہ تو جان لیوا چیز ہے, یہ آپ ضرورت سے زیادہ استعمال کریں گے تو ڈیفینیٹلی آپ کی جان کو خطرہ ہو سکتا ہے. تو اگر آپ اعتدال کے ساتھ اس کو استعمال کریں گے تو یقیناً فائدہ ہوگا. آپ اگر فرض کریں کوئی باربیکیو وغیرہ استعمال کر رہے ہیں تو اس میں گھی کا استعمال, چکن ہاٹ کا استعمال, بلکہ بعض تو میں نے ایسے دیکھا ہے کہ وہی جانور کی چربی کو لے کے اسی کو گرم کر کے اسی کے اوپر لگایا جاتا ہے باقاعدہ, اور اس کو مطلب گھی سے بچایا جائے گی, کوشش کرتے ہیں یار گھی تو تھوڑی لگایا, چربی تو لگائی ہے, وہ اس سے زیادہ خطرناک ہے. تو وہ اس سے تھوڑا سا بچیں, اور اس کے ساتھ جب آپ استعمال کرتے ہیں تو جیسے آپ نے کہا کہ وہ ڈیڑھ لیٹر کی کولڈ ڈرنک رکھی ہوئی ہوتی ہے تو وہ نہ رکھیں, جوسز رکھ لیں, آپ سبزی رکھ لیں, سبزی مطلب کچی سبزی اس کو آپ کہہ سکیں, کھیرا ہے, ککڑی ہے, چکندر ہے, اس قسم کی چیزیں رکھ لیں, اس سے آپ کو فائدہ ہوگا. اس کے علاوہ فروٹ رکھ لیں ساتھ کے اندر, اس کو فائبر ساتھ ضرور لیں, کیونکہ آپ فائبر لیں گے پروٹین کے ساتھ, آپ فائبر لیں گے آپ کا ہاضمہ بہتر رہے گا, آپ کو انشاءاللہ شاء اللہ ڈاکٹر کی ضرورت نہیں پڑے گی. لیکن یہاں پھر میں کہوں گا کہ ضرورت سے زیادہ نہیں استعمال,
مطلب کھانا ہے ہم نے
بالکل
اعتدال کے ساتھ کھانا ہے,
جی
کچھ چیزیں ایڈ کرنی ہے ہم نے, اور مطلب جو ہے
وہ چیزیں کم کرنی,
کچھ چیزیں کم کرنی,
کم کرنی ہے.
اچھا یہ تو نارمل کے لیے, پھر جو مریض ہیں جو پیشنٹ ہیں ان کو احتیاط کرنی ہے,
جی
کہ جو ریگولر چل رہے ہیں کچھ لے لیں وہ, مثلا اگر کوئی بلڈ پریشر کا مریض ہے تو بالکل بھی گوشت نہیں لے گا وہ.
نہیں نہیں, بلڈ پریشر کے مریض کو گوشت نہیں منع,
ٹھیک ہے,
اس میں نمک منع ہے,
نمک منع ہے
اس کو, نمک منع ہے,
ٹھیک ہے.
گوشت جو کولیسٹرول جس کا بڑھا ہوا ہوا,
ٹھیک ہے,
یورک ایسڈ جس کا بڑھا ہوا ہوا, اس کے لیے ریسٹرکٹیڈ ہے, اس کے لیے منع ہے. بلڈ پریشر کا مریض
اگر وہ ٹیبلٹ لے رہا ہے تو کچھ تھوڑی مقدار میں وہ بقرعید کا گوشت تو لے گا ہی نا, وہ
ڈاکٹر سے مشورہ اپنے ڈاکٹر سے مشورہ کر لے, کیونکہ اس کی جو فزیکل کنڈیشن ہے ان کے ڈاکٹر کو معلوم ہوتی, وہ آپ کو بہتر گائیڈ کریں گے. آپ کا بعض کا بلڈ پریشر ایک گولی سے کنٹرول میں رہتا ہے, بعض کو تین تین گولیاں دینی پڑ رہی ہوتی ہیں, وہ کنٹرول میں نہیں آ رہا ہوتا, تو اپنے ڈاکٹر سے رجوع کر لیں, یقیناً کوئی نہ کوئی راستہ ضرور بتائیں گے. اور اس بابرکت قربانی ہے, اس کے جو بھی گوشت ہے اس کو میں نہیں سمجھتا کہ کوئی ڈاکٹر منع کرے گا کھانے کے لیے, کوئی نہ کوئی حل ضرور بتائیں گے انشاءاللہ.
اچھا ڈاکٹر صاحب, یہ ہمارے پاس کال ہے, کیا پوچھنا چاہ رہے ہیں؟ اس کے بعد ہم جو ہے وہ ایک وائرس جو ہے آپ نے کہا اسے ریلیٹڈ ہی ہے, وہ نام بھی عجیب و غریب ہے, وہ پہلے ڈینگی آیا تھا, اب پتہ نہیں کس ملک سے آیا اور کہاں سے وہ, تو اس کی بھی ایک ہسٹری ہوگی. اب کانگو آیا ہوا ہے, وہ اس کے متعلق بھی ہم سنیں گے, ایک کال لے لیتے ہیں پہلے. جی سنائیے, کیا پوچھنا چاہ رہے ہیں؟
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میرا نام خدیجہ نوریت داریا ہے, میں عرب شریف سے بات کر رہی ہوں. کیا بچوں کو بھی کم گوشت کھانا چاہیے؟
रहा भाई। मदनी मुन्नी ने वो ज्यादा गोश्त खाने वालों के लिए एक पैगाम दिया है।
बच्चे तो वैसे ही ईद पे कहाँ खाना खाते हैं, खाते ही नहीं, तो बाहर की चीजों में इतना मसरूफ रहते हैं, तो बच्चों के लिए पाबंदी नहीं है, बच्चे खा सकते हैं, वैसे ही थोड़ा सा तो खाते हैं, बच्चे ज्यादा नहीं खाते। ये हम बड़ों को ही ज्यादा होती है कि ये भी खाना है वो भी खाना है, बच्चे तो अपनी मौज मस्तियों में लगे हुए होते हैं, क्योंकि असल ईद का दिन ही बच्चों का होता है। आप और हम तो अपने फ्राइज में ही पूरे रहते हैं, कुर्बानी करनी है, गोश्त करना है, ये करना है, वो करना है, इम्कान है, बच्चे थोड़ा बहुत खा सकते हैं, कोई हज नहीं है, बच्चों के खाने में कोई पाबंदी नहीं है, लेकिन वो भी एहतियात के साथ।
विटामिन की तादाद जो है, मिकदार कौन सी विटामिन की ज्यादा होती है गोश्त में? जैसे बाज लोगों को, जैसे मुझे एक मरतबा B12 जो है डॉक्टर ने कहा कि आपका B12 कम है, तो उन्होंने कहा गोश्त, क्या वाकई ऐसा है कि इसके अंदर?
देखिए, गोश्त के अंदर मुख्तलिफ चीजें मिलती हैं हमको, गोश्त के अंदर हमें आयरन मिलता है, गोश्त के अंदर हमें प्रोटीन मिलता है, गोश्त के अंदर हमें विटामिन B12 नहीं पूरा बी कम्प्लेक्स मिलता है, B1 B2 B6 सब मिलता है उसके अंदर, मतलब गोश्त एक मजमुआ है ताकत का, वो आप इस्तेमाल कर सकते हैं। इसलिए हम बार बार कह रहे हैं, हम मना नहीं कर रहे हैं किसी चीज को, नेमत है, इस्तेमाल करें, लेकिन सही तरीके से उसको इस्तेमाल करेंगे तो इसको यकीनन फायदा होगा। इसमें बहुत सारी चीजें मौजूद होती हैं, 4-5 चीजें मैंने आपको बता दी, एक लंबी लिस्ट है जिसमें इनकी चीजें मौजूद होती हैं, और B12 भी इसमें मौजूद है।
डॉक्टर साहब ने जैसे फरमाया कि सब्जियां भी इसमें शामिल की जाए, तो साथ साथ ये भी है कि मुसलसल गोश्त ही पकाया जा रहा होता है, तो उसमें ये भी कहा जाता है कि वक्फे से इस्तेमाल करें, जैसे अगर एक टाइम गोश्त खाए अगले टाइम जो है वो कोई दाल भी इस्तेमाल कर ली जाए, सब्जी मुकम्मल सब्जी ही की गिजा ले ली जाए, उसके बाद गोश्त खा लिया जाए, वक्फा भी किया जाए। एक जदीद तहकीक के मुताबिक जो है ये भी कहा जाता है कि ज्यादा गोश्त खोरी से, ज्यादा गोश्त खाने से जो है वो निशियान का मर्ज, भूलने का मर्ज
भी करता है, गुर्दों पर भी इफेक्ट करता है। डॉक्टर साहब, आज मुझे किसी ने कहा था जब मैं आ रहा था, तो कहा कि ये भी पूछ लीजिएगा आप कि क्या जो लोग स्किन की प्रॉब्लम, जिनको स्किन का ही जो खास मर्ज होता है, क्या कहलाता है,
एक्जीमा,
तो वो एक्जीमा वाले, उनको गोश्त से कुछ ताल्लुक है उनके गोश्त खाने से?
सबको नहीं कह सकते। बाज लोगों को एलर्जी होती है, मतलब क्योंकि गोश्त की तासीर थोड़ी सी गर्म होती है तो वो सूट नहीं करता, तो वो खारिश वगैरह इजाफा हो जाता है, इसलिए उमूमी तौर पर मना करते हैं कि यार एहतियात करें तो अच्छी बात है।
और एक्री वालों को भी लॉस करता ही है
बात, वो ये तासीर गर्म होती है, जहाँ स्किन की प्रॉब्लम आएगी वहाँ पे एहतियात कर लेनी चाहिए, लेकिन फिर वही कहेंगे कि सबके साथ नहीं होता है, कि आपको अगर प्रॉब्लम होती जरूरी नहीं मुझे भी हो रही प्रॉब्लम।
ये बहुत अच्छी बात आप जो बार बार रिपीट कर रहे हैं ना, मतलब हमारा सिलसिला ऐसा नहीं है कि यहाँ सुनकर सबके लिए गोश्त बना है या सबके लिए गोश्त खाने की, या जो मरीज है वो गोश्त खाना शुरू कर देंगे। डॉक्टर साहब ने कहा आपने यही फरमाया कि अपने डॉक्टर से मशवरा करें, वो इसलिए आपकी जानता है कि आप जो है ब्लड प्रेशर पर कितनी मेडिसिन ले रहे हैं, 25 mg की ले रहे हैं, 0.25 की ले रहे हैं,
अलग अलग
1 mg की ले रहे हैं, कितनी ले रहे हैं, जाहिर है तो वो हिस्ट्री तो डॉक्टर ही जानता है उसी के एतबार से। और हम जो है वो हिकमत में भी यही हम बात बयान करते हैं कि आज खुद हकीम बनने की कोशिश ना करें, नीम हकीम बनने की कोशिश ना करें, अपना इलाज खुद से ना करें, डॉक्टर ही से आप जो है वो राय लें, अपने हकीम से राय लें और उसके मुताबिक आप अपना इलाज करें। यहाँ एक बात और है डॉक्टर साहब कि एक तो ये कि गोश्त आज ज़िबा हुआ, आज कुर्बानी हुई, गोश्त आ गया, हमने उसको पका लिया, खा लिया, यहाँ तो अब 6-6 महीने और 7-7 महीने तक वही गोश्त चल रहा होता है।
इसी तरफ आ रहा था भी।
फ्रिज जो है वो भरे रहते हैं, लबालब रहते हैं, और फिर वही जिस तरह खलील बनेगा कि वो जो है इफाका दरमियान में कुछ गैप दे के खाएं, तो यहाँ तो वो दिन बंधे हुए हैं ना कि पहले दिन ये खाना है, दूसरे दिन ये, पूरा वीक जो है वो मुख्तलिफ डिशेज है। फिर अब मीडिया ने इसको इतना फास्ट कर दिया है, अलमान वाल हफीज, मतलब सोशल मीडिया ने भी अब रेसिपीज चलेंगी, इतनी रेसिपीज होंगी, मतलब ये तो अभी हमने वो गोश्त की बात की ना, गोश्त के साथ पराठों की बात की थी, अभी तो स्वीट उसकी तो बात की नहीं, वो जो डिशेज है उसकी वो साथ साथ अलग है, उसमें हमने पुडिंग जो है वो अलग है, तो खीर अलग है, तो फिर खीर जो है वो मीठे का डबल मीठा और सिंगल मीठा और पता नहीं क्या क्या।
अभी मैंने आज या कल ही एक नई डिश, मेरे लिए नई डिश हो सकता है, आपने सुनी हो, बड़ी कॉमन सी है, हर घर में होती है, लेकिन एक नए स्टाइल से मैं देख रहा था, बना रहे थे, और उसका नाम भी बड़ा अच्छा था, नवाबी सेवैया।
अच्छा,
नवाबी सेवैया,
नवाब साहब खाया करते हो किस जमाने में?
वो बिल्कुल ऐसी थी जैसे घरों में अपने सेवैयां भून के बनाते हैं ना, इसी टाइप की थी, लेकिन उसके अंदर जो लवाजमान डाले थे ना, मैंने कहा ये कोई बंदा खाएगा ना तो उसका तो काम खराब हो जाना है।
जोतने वाले
हकीकत है, हकीकत ऐसी डाइट हल जोतने वाले ही खा सकते हैं, वही पचा सकते हैं। आप और मेरे लिए तो जो बैठ के काम करने वाले लोग हैं उनके लिए तो वो मुसीबत।
सेवैयों पर मैं आपको एक बात पर तवज्जो दिलाऊंगा, मदनी चेहरा के नाज़रीन को, उम्मीद हम समझते हैं कि सेवैयों को ये जो फेनी होती है ये बड़ी लबालब होती है, डीप फ्राई होती है, और इसमें अगर आप फेनी को बनता देख लें ना डॉक्टर साहब, बस तो फिर
खाना
जो शायद कमी हो जाएगी आपके खाने में, या बहुत से उत्साह लोग शायद खाना छोड़ देंगे। वो बनने की बात कर रहा हूँ, फिर जो उसको फ्राई करते हैं ना जिस ऑयल में, वो एक अलग चैप्टर है। अच्छा, फिर ये जो सेवैयाँ होती हैं, फला फला नाम की सेवैयाँ हैं, तो बड़ी खुश्क है, ड्राई है, इसके अंदर तो ऑयल नाम की कोई चीज़ नहीं है, ऐसा नहीं है, इसको ड्राई किया जाता है। मगर जो कॉमन, जो आम बाजार में कमर्शियल ग्रेड जिसको कहा था, वो जो सेवैयाँ मिल रही होती है ना, वो भी उसका ऑयल भी अच्छा नहीं होता, मुझे बताया उसने, वो ऑयल सही नहीं है। अच्छा, एक तो वो उसमें ऑयल पहले डला हुआ है और वो इतना रिफाइन भी नहीं है जो उन कमर्शियल में मिलती है, फिर आप खुद उसके अंदर घी डाल रहे हैं
जी,
फिर ऑयली चीजें डाल रहे हैं उसमें, बादाम भी डाला आपने, पिस्ते भी डाले, और फिर चिलगोजे भी डालते हैं, जिसमें नवाबी सेवैयां जो मुख्तलिफ इसके नाम है, बाद शहद भी डालते हैं,
क्रीम डलती है,
क्रीम डलती है उसके अंदर। अब ये जो जब आएगा ये मामला, तो ये सब खाना भी है हमने और फिर डॉक्टर के पास जाना भी नहीं है, हाथ में फिर वो जो घबराहट की कैफियत और जो मामला, फिर भाग रहे हैं, ब्लड प्रेशर चेक कर रहे हैं, मेडिसिन उतार रहे हैं। वाकई जो आपने कहा कि मतलब ये सब खाने के बाद तैयार रहे वो,
हाँ बिल्कुल तैयार,
तैयार रहे कि भाई वो कुछ भी उसके साथ
डॉक्टर के पास जा सकता है, वो किसी भी कोई किसी भी,
बस ये कि यहाँ तो हिफ्ज़े माता कदम के तौर पर उतना ही खाना है हमने जितना हम हजम कर सकते हैं, उतना ही लेना है हमने जो जितना हमारा मैदा हमें इजाजत दे रहा है। मैदा तो अपना ही है ना, किसी के खाने गए तो मैदा अपना साथ लेके गए हैं, कोई एक्स्ट्रा आपने मैदा नहीं लिया, एक्सटर्नल हार्ड ड्राइव आपके पास नहीं है कि आपने एक्सटर्नल रखी हुई है और आप जो है वो साइड में गोला कबाब साइड में रखना है, अपने धागा कबाब साइड में रखना है, अपने मैदे के अंदर जो है वो आपने सिर्फ जो है वो मटन कढ़ाई और चिकन कढ़ाई या बीफ कढ़ाई डालनी है, तो ऐसा तो है ही नहीं, सारा इसी मैदे में जाना है, इसके बाद फिर वो उसका प्रोसेस है हाथों में जाना है। तो ज़ाहिर है मरीज और ये सारे मामला जो हैं, जो पहले से ही इस अमराज का शिकार हैं, वो इसको एहतदाल के साथ और डॉक्टर के मशवरे के साथ लेंगे। कांगो वायरस पर हमारी बात जो
इस पे बापू, वो जो पहले आपने सवाल किया था उस पर मैं बात कर लूँ कि गोश्त को जो फ्रीज करते हैं, फ्रीज करना एक तो लंबे अरसे के लिए फ्रीज करते हैं, वो नहीं करना चाहिए, उसमें दो नुकसान होते हैं, बाज़ अवक़ात बैक्टीरिया डेवलप हो जाते हैं और गोश्त की अपनी अफादियत ख़त्म हो जाती है। ज़्यादा से ज़्यादा मैं जो है इसमें हफ्ते से 10 दिन, इससे ज़्यादा आप फ्रीज किया हुआ गोश्त अगर यूज़ करते हैं तो वो रिस्क फैक्टर,
कितना सा
हफ्ते से 10 दिन।
अच्छा, मैं एक इस्लामी भाई ने मुझे बताया कि उनके भाई बाहर हैं तो वो आते हैं तो वालदा उनके लिए अलग रख लेती हैं, यानी 6 महीने में एक दफ़ा आएंगे वो, तो 7 महीने में 6 महीने में मुहर्रम का खिचड़ा तो बहुत आम ही है कि वो इसी गोश्त से बनना है वो, तो अब ये कि आपने तो 8-10 दिन का कहकर जो है वो बहुत सारों को भी मुब्तला कर दिया होगा, हमारे घर वाले भी तो
नहीं रखना,
सारे जाहिर है कि वो
रिस्क है,
रिस्क है,
रिस्क है, काफी रिस्क है,
और उसको इफादियत आपने कहा कि जो है वो
कम हो जाती है, कम हो जाती है,
प्रोटीन जो उसके अंदर है
डेफिनेटली कम हो जाती है उसमें, और आप गौर कर लीजिएगा जो आपको टेस्ट कुर्बानी के बाद मिलेगा और दो हफ्ते बाद या एक महीने बाद वही गोश्त खाएंगे तो शायद वो टेस्ट ना मिले आपको, बहुत फर्क पड़ जाता है, सेहत में भी नुकसान होता है। तो कोशिश करें कि आपको बात वही आती है कि इतना स्टोर करने की हाजत क्या है, आपको चले छो गए हफ्ता 10 दिन स्टोर कर लें, बकाया गोश्त कितनी फैमिलीज हैं हमारे यहाँ जिनके, जैसे अभी आपने मिसाल कितनी फैमिलीज गोश्त खाती है, हमारे कंट्रीज के अंदर मुतवस्सित तबका जो है मुश्किल से महीने में 1-2-3 दफा गोश्त खाता है, अक्सरियत जो बेचारे गरीब लोग हैं उनके यहाँ तो गोश्त बनता ही नहीं, उनको दे सकते हैं ना, क्या करेंगे आप, अगर वही गोश्त आपकी सेहत के लिए नुकसान दे होगे तो आपके क्या फायदा उस गोश्त का, तो उस कुर्बानी का क्या फायदा
होगा। अगर आप फ्रीज कर भी लिया है तो बाज़ोकत अभी तो आ गया, जिनके पास तो डिफ्रीजर नहीं है, गरीब है आपने कहा, मुतवस्सित है, अब उनके एक हफ्ते के बाद उन्होंने परचेज करना है गोश्त जाकर, उनको उस वक्त पेश किया जाए ना, तो मैं समझता हूँ कि बहुत ज्यादा वो यानी ईद पर तो दिया ही जाए उनको, मगर अगर आपने डीप फ्रीजर से निकाल के उसको उन दिनों में दिया जब वो खरीदने जा रहा है, ईद के दिन तो उसको और जगह से आ रहा है। हाँ, बाज ऐसे इलाके हैं जो بلکہ زیادہ تر علاقے ایسے ہیں کہ جو یہاں پر نہیں ہیں, انٹیریئر کا علاقہ جو ہمارے صوبوں میں ہیں یا غریب علاقے ہیں, مگر شہری آبادی کے اندر عموماً جہاں ہم رہ رہے ہیں وہاں عموماً عید کے دن گوشت مل جاتا ہے, دوسرے دن کے دن یعنی رشتے داروں سے, دوستوں سے, پڑوسی سے آ جاتا ہے. مگر اگر وہ فریز کیا ہو وہ نکالے نا اگر ان دنوں میں ایک ہفتے کے بعد تقسیم کریں تو وہ بھی ان کی
خوشی اور بڑھ جائے گی, ڈیفینیٹلی بڑھ جائے گی.
ہمارے والد گرامی کا میں آپ کو بتاؤں کہ متوسط نہیں تھے, اس سے اوپر ہی تھے. کاروبار اچھا تھا مگر اپنی لائف میں کبھی بھی اپنی زندگی میں انہوں نے اپنے گھر میں فریج کو نہیں بسایا, فریج رکھا ہی نہیں. ہمارے والد کا معمول تھا پہلے دن بغیر گھی کے خاص انداز سے گوشت بنتا تھا, دوسرے دن ایک کباب بنتے تھے جو اس میں باجرے کا آٹا شامل ہوتا تھا, تیسرے دن ہمارے یہاں پائے بنتے تھے, بس یہ تین دن. چوتھا دن ہمارے یہاں گوشت خشک کر کے نا اس کو گھروں میں
نمک لگا کر
جو ہے وہ کچھ ڈوریوں میں باندھ کر اس کو سکھا لیا جاتا تھا, کچھ گوشت وہ جب تک چلا. بس اب کو فریز کرنے کا اب نہیں تھا, وہ والد کے وصال کے بعد.
یہ بھی ایک طریقہ ہے گوشت کو اسٹور کرنے کا, رکھنے کا, پرانے زمانے
میں
اور ابھی بھی کچھ لوگ کرتے ہیں گاؤں میں اس قسم کا
سلسلہ. بالکل ڈفرینٹ
اچھا ہوتا ہے,
کیونکہ آپ کو بتا رہے ہیں کہ وہاں جو بیکٹیریا کی صورت یہاں نہیں ہوگی, پھر وہ خاص مسالے اس پہ لگائے جاتے تھے, سکھانے کا بھی ایک عمل تھا, پھر جب وہ اس کو کھایا جاتا تھا تو اس کا ٹیسٹ ہی کچھ اور ہوتا تھا.
میں باپو کانگو وائرس پہ ہم بات کر لیتے ہیں. کانگو وائرس بیسیکلی کوئی نئی بیماری نہیں ہے, یہ ہماری کنٹری میں پاکستان میں سال 2002 میں فرسٹ ٹائم, یعنی کہ 14 سال پہلے تقریباً فرسٹ ٹائم ہماری کنٹری کے اندر آئی تھی, اور اس وقت 7 افراد اس بیماری میں مبتلا ہو کے انتقال فرما گئے تھے. اس کی اس زمانے میں اتنی زیادہ ہائپ کریٹ کر دی گئی تھی کہ خوف لوگوں میں پیدا ہو گیا تھا,
جیسے ڈینگی کا ہوا تھا.
جیسے ڈینگی کا ہو گیا, ڈینگی کے پہ ڈینگی اور کانگو ایک ہی خاندان ہے.
اچھا یہ ساتھ ساتھ
ایک ہی نسل ہے, بلکہ اگر ہم کہیں گے کانگو وائرس جو ہے کی قسم ڈینگی ہے,
اچھا
تو غلط نہیں ہوگا. کانگو وائرس کی تقریباً 4 اقسام ہوتی ہیں, اس میں ڈینگی فیور بھی ہوتا ہے اور 3 اقسام اور بھی ہوتی ہیں. اس میں کانگو وائرس کا جو بیسیکلی سائنسی نام ہے وہ کریمین ہیمریجک کانگو فیور, یعنی کہ اس کے اندر خون زیادہ آنے لگ جاتا ہے. یہ پیدا اس وجہ سے ہوتی ہے کہ زیادہ تر یہ جو ہماری افریقن کنٹریز ہیں وہاں پہ سب سے پہلے وہاں پہ وہ ہوا تھا 1944 کے اندر سب سے پہلا کیس جو ہے وہ کانگو کا جو ہوا تھا وہاں پہ ہوا تھا. اس کے بعد سے یہ مختلف جگہوں پہ ہوتا رہا, لیکن اس میں ہوتا کیا ہے کہ جو مویشی ہوتے ہیں خاص کر بھیڑ, گائے, بکرا, ان سے مائٹس ایک چھوٹی سی ٹکس ہوتی ہیں جس کو آپ چیچڑ ٹائپ کی جو ہوتی ہے وہ چپک جاتی ہے.
اچھا وہاں سے منتقل ہوتی ہے,
وہ منتقل ہوتی ہے. اب اس سے وہ کھال سے چپک کے وہ جانور کا خون چوستا رہتا ہے. اب اس بیماری وہ جو کیڑا ہوتا ہے نا وہ اس بیماری کا پھیلاؤ کا ذریعہ بنتا ہے. اب وہ
مطلب مچھر کا تعلق نہیں ہے اس سے,
نہیں مچھر کا تعلق, اس سے مچھر کا تعلق,
ڈینگی کا تو مچھر سے تعلق,
ڈینگی کا مچھر سے تعلق ہے, اس کا مچھر سے تعلق نہیں ہے. اور اس میں جو یہ کیڑا ہوتا ہے بہت چھوٹا سا ہوتا ہے, یہ دیکھیں سامنے ان شاء اللہ یہ پکچرز آپ کو نظر آ رہی ہوں گی, یہ ٹکس ہوتے ہیں عموماً, دیکھے بھی ہوں گے ہمارے بہت کامنلی یہ نظر بھی آتے ہیں, چھوٹے چھوٹے جو چیچر ٹائپ کے ہوتے ہیں, یہ اسکن کے ساتھ چپک جاتے ہیں.
مطلب اقسام ہوتی ہے کیونکہ یہ اس طرح کی چیزیں تو ہم, میں مطلب اپنا اگر تجزیہ بیان کروں تو کچھ نہ کچھ تو جانور کے ساتھ چپکا ہی رہتا ہے, کچھ نہ کچھ جانور اس قسم کے جو ہیں حشرات ہوتے ہیں وہ اس میں داخل ہوتے ہیں. مگر یہ اس میں کوئی خاص قسم ہوتی ہوگی نا جو کانگو کی جو نقصان, جیسے کہ مچھر تو بہت سارے ہیں مگر ایک خاص قسم کے مچھر کے کاٹنے سے ڈینگی ہوتا ہے, تو کیا یہ اس میں بھی کوئی ایسی صورتحال ہے؟
دیکھیں اس میں جو ٹکس ہوتے ہیں نا اس میں ایکچولی ابھی تک وہ چیز تو سامنے نہیں آئی کہ کوئی خاص
قسم خاص ٹکس ہو,
خاص ٹکس. اچھا اس میں رسک ہے جو بھی ٹکس ہوتا ہے, عموماً جو میں نے نام لیا ہے مویشی کا,
ٹھیک ہے,
میں نے جو پالتو جانور ہیں ان کا نام نہیں لیا, پالتو جانور میں آتے ہیں,
ان کے بچے کھیل رہے ہوتے ہیں,
ان سے کھیل رہے ہوتے ہیں پالتو جانور سے, لیکن مویشی میں جو ٹکس ہوتے ہیں نا وہ ڈینجرس ہوتے ہیں. اب وہ خدا نخواستہ ان کے بلڈ کے اندر جیسے قربانی کرتے وقت अब जैसे ये टिक से ये निकाल रहे हैं, अभी देखेंगे ये एक हल्की सी जो है ये निकाली जा रही है। अब ये बेसिकली खून चूसता रहता है।
अच्छा, ये मतलब अब ये तो ये बालों में छुपा हुआ है।
हाँ,
और ये खून चूस रहा है ये।
जी, अब इस ये बिल्कुल ऐसा होता है, थैली नमूने का होता है, ऊपर से नजर आएगा जैसे कोई थैली वगैरह है छोटी सी इस टाइप की है। अगर आप इसको हटा के इसको जब आप मारेंगे तो आपको बाहर नजर आएगा, पता चल जाएगा कि खून इसके अंदर से निकला है, और बिल्कुल ऐसा लगेगा जैसे 3-4 कतरे फ्रेश ब्लड के निकले। अच्छा। वो खून चूसता रहता है इसके अंदर। अब वो वायरस मुंतकिल होता है इंसानों में किस तरह आता है, खुदा ना खास्ता आप जैसे मंडी में गए, मंडी में जाने के बाद आपने जानवर को हाथ वाथ लगाया, उसको हाथ वाथ लगाने के बाद कोई कट खुदा ना खास्ता आपके हाथ में लगा हुआ है, उसके जरिए जो है वो उसके जरासीम आपके जिस्म में चले गए, या फिर जो कसाई हजरात होते हैं वो अगर कोई जिबा कर रहे हैं, काट रहे हैं, उनके तो हाथों में कट लगे रहते हैं, लगते रहते हैं उमूमी तौर पे, तो उस दौरान वो खून वगैरह जो है वो अगर उनके कपड़ों में हाथ में लग जाता है तो उनसे ये नुकसान होता है। अभी रिसेंटली एक जो शख्स है कि वो कांगो वायरस से हलाक हुआ पाकिस्तान में, और वो कसाब था।
अच्छा, गोश्त फरोश था।
और उसकी रीजन यही थी कि वो काट करते हुए किसी ऐसे जानवर को काटा होगा उसने। अब इसमें बेसिकली अवेयरनेस देने का मकसद ये है कि अब कुर्बानी का सीजन आ रहा है, लोग
मंडी की क्या है कि अगर वो जाते हैं मंडी में तो क्या चीज।
एग्जैक्टली, बताने का मकसद यही है कि उसमें एहतियातें क्या क्या करनी है। एक तो सबसे पहली बात तो ये है कि जो एक बच्चों को ले जाने का ट्रेंड है ना, इसको थोड़ा सा अवॉइड करेंगे, बच्चों को नहीं लेके जाएं। थोड़ा सा कपड़े फुल आस्तीन के पहन के जाएं, पूरी आस्तीन के कपड़े पहने हों, ग्लव्स वगैरह आपके हों, मास्क आप लगा लें, ठीक, और लाइट कलर के कपड़े, हल्के कलर के कपड़े इसलिए कह रहे हैं कि कोई भी टिक्स अगर आपके ऊपर आएगा, कपड़ों पे आएगा, तो वो फौरी तौर पे नजर आ जाएगा।
सही,
डार्क कलर के कपड़े में नजर
तो वो पता नहीं,
नजर नहीं आएगा।
ब्लैक में तो वो, अगर उसका भी कलर ब्लैक है, अगर
ब्लैक होता है, ब्राउन, लाइट ब्राउनिश कलर का होता है टाइप टिक्स का, तो अगर वो उस पे होगा तो नजर नहीं आएगा। लाइट कलर पे हल्का सा धब्बा भी फौरन नजर आया तो टिक भी आपको नजर आ जाएगा।
हमारा मदनी ड्रेस में तो फौरन नजर आ जाएगा।
हमारे मदनी ड्रेस के तो फायदे ही फायदे हैं। अच्छा, इसमें जो है कांगो का कोई खुदा ना खास्ता ऐसा मरीज होता है तो उसकी जब इयादत के लिए जाते हैं तो कोशिश करें जब वापस आएं तो अच्छी तरह हाथ पैर वगैरह, हाथ वगैरह अच्छी तरह वॉश वगैरह कर लें। मंडी जाते वक्त बच्चों को ना लेके जाएं, तफरी की सूरत में ना जाएं, लंबी आस्तीन वाले कपड़े पहन लें। खासकर कसाब हजरात जो हैं वो नकलो हमल करते वक्त जो है जानवरों की दस्ताने वगैरह का इस्तेमाल करें ताकि उनको कोई नुकसान ना हो। ज़िबा करते वक्त भी जो है एहतियात से उसकी ज़िबा करें जानवरों को, और जानवरों का जो तिब्बी मायना है वो ज़रूर करवा लें।
अच्छा।
स्प्रे वगैरह होते हैं, कुछ स्प्रे वगैरह करें, कुछ लोशन ऐसे आते हैं कि वो रिपेलेंट, मॉस्किटो रिपेलेंट लोशन से होते हैं, वो आप लगा के आप जा सकते हैं, उससे भी आपको फ़ायदा होगा कि वो टिक्स आपके ऊपर नहीं आएगा।
गुसल भी कर सकते हैं,
बिल्कुल कर सकते हैं। नहीं मतलब ये तो जाने की बात करें, आने के बाद तो करना ही करना है गुसल, वो तो करना ही है ना, क्योंकि मिट्टी में तो वैसे ही आप मंडी के अंदर आप जाएंगे तो गुसल तो करना ही करना है। तो ये छोटी छोटी एहतियातें हैं।
कैसे मतलब अंदाजा हो, अगर अल्लाह ना करे किसी को ये मर्ज हो तो वो अलामत क्या उसकी होती है कि पता चले कि भाई इसको ये ऐसा, अगर किसी को हो तो वो फील करके ये क्या फीलिंग होगी उसकी?
इसमें बापू होता ये है कि तो बुखार, तेज बुखार हो जाता
बुखार
है,
चढ़ता है।
दूसरा जो है गले में सोजिश भी हो जाती है, मतलब आम अलामत नजर आ रही होती है उसके अंदर, और नजले की कभी कभी कैफियत भी हो जाती है बाज़ औक़ात जो है इसमें। और जो सबसे ज्यादा खतरनाक अलामत होती है वो खून का इजरा शुरू हो जाता है, नाक से खून जारी हो जाता है।
ये डेंगू, डेंगी के अंदर भी
मैंने कहा ना नसल एक,
हाँ ये वही है, उसके अंदर भी जो है वो हाथ से
नाक से खून आने लग जाता है। लेकिन डेंगी में और इसमें थोड़ा सा फर्क ये है कि ये टाइम नहीं देता है।
अच्छा,
ये विद इन अ वीक,
तो वो जाहिर है कि वो जो व्हाइट सेल्स जो होते हैं
इसमें भी यही होता है, इसमें भी यही होता है, इसमें भी यही पिक्चर आती है, लेकिन ये वक्त नहीं देता है, ये फौरी तौर पर अटैक करता है। ये विद इन अ वीक, हफ्ता 10 दिन के अंदर अंदर पेशेंट के साथ नुकसान हो सकता है।
अच्छा।
उसकी जान को नुकसान हो सकता है, तो इसमें एहतियात बहुत जरूरी है। बड़ा बाबरकत दिन आने वाला है और इस दिन के अंदर एहतियात के साथ कुर्बानी करें, ये हम सब का बेसिकली आज जो मैंने टॉपिक लिया था उसका मकसद ये था।
हाँ, कि इसके साथ रिलेटेड था,
बहुत रिलेटेड था इसके साथ, कि इन दोनों को एक साथ लेके चलेंगे ताकि मदनी चैनल के नाज़रीन और जो हमें देखने वाले
इन दिनों में अगर बुखार की अलामत पाई जाती है तो डॉक्टर से रुजू करें, वो अगर वो टेस्ट करवाने का कहते हैं तो टेस्ट करवा जाए। इसमें भी क्या प्लेटलेट्स जो वाइट सेल
कम
तो उसका टेस्ट भी
देखिए,
कोई टेस्ट होता है,
कांगो के टेस्ट होते हैं, तीन चार स्पेशलिस्ट टेस्ट होते हैं, मतलब एक
डॉक्टर से ही मशवरा करके,
डॉक्टर से मशवरा करके करवाएंगे, लेकिन एक बेसिक टेस्ट होता है जो अमूमी तौर पे पहले वो करवाया जाता है, बेसिक टेस्ट करवाया जाता है, उसके अंदर कुछ ऐसी अलामत होती हैं, कुछ ऐसे नजर आ रहे होते हैं तो फिर डॉक्टर साहब मरीज की जाहिरी अलामत देखते हुए फैसला करते हैं कि कांगो करवाना है या नहीं करवाना है, क्योंकि बहरहाल स्पेशलिस्ट टेस्ट होता है, इतना सस्ता भी नहीं होता है, तो इसलिए थोड़ा सा अवॉइड भी करते हैं। तो क्योरेबल है, ठीक होने वाली चीज है, फर्क सिर्फ इतना है कि एहतियात एहतियात जितना करेंगे उतना अच्छा है।
खलीफा, हमें आपको ऐसा नुस्खा इसमें बयान फरमा दीजिए कि बुखार के हवाले से, जो कांगो के हवाले से भी हो जाए, जो आम बुखार के हवाले से भी हो जाए, तो कोई रूहानी इलाज भी हमारे मदनी चैनल के नाज़रीन को दे दें कि वो इस जैसे ये बुखार का जो मर्ज है, नाम भी इसका बड़ा अजीब गरीब है, डेंजर है, अल्लाह इससे हर एक मुसलमान को महफूज फरमाए।
कांगो वायरस के हवाले से अल्हम्दुलिल्लाह रब्बिल आलमीन हमारे पास बहुत ही अहम तरीन इलाज अल्हम्दुलिल्लाह मौजूद है, घरेलू इलाज, और इसी तरह से रूहानी इलाज भी मौजूद है। तो आइए इसका जो घरेलू इलाज है वो पहले सुनते हैं। कांगो वायरस का अहम तरीन घरेलू इलाज, इसमें दो चीज़ें हैं। नंबर एक, चास्कू, ये की शक्ल देख ली जाए, छोटे छोटे दाने,
जूम करवाए चास्कू
जी, ये दाने से हैं छोटे छोटे, तो इसे चास्कू कहते हैं, बाज किताबों में चाक्सू भी लिखा होता है, खैर चास्कू। और दूसरी चीज जो है वो अफसन तीन, ये एक तरह का जैसे घास की तरह एक जड़ी बूटी है, तो इसे कहते हैं अफसन तीन। तो ये दो चीज़ें हैं इसमें, और दोनों को जो है तकरीबन अंदाजन जैसे 125 ग्राम दोनों चीज़ों को ले लिया जाए। तो इसका तरीकाकार यह है कि चास्कू को सबसे पहले जो है अच्छी तरह साफ करके इसको पीस कर बाहिफाजत रख लीजिए, और सुबह शाम एक एक छोटी चम्मच पानी से इस्तेमाल कीजिए, तो ये इसका अलग इस्तेमाल हो जाएगा।
अपने दूसरे
जी,
चाक्सू के अलावा
जी, चास्कू या चाक्सू भी कहते हैं, चास्कू
नहीं, इसके
जी
इसके
दूसरी जो चीज है वो है अफसन तीन
जी।
अफसन तीन,
ये डॉक्टर साहब ये जो है ये पेट में जो कीड़े हो जाते हैं ना, क्या कहते हैं हम इसको, हम तो हिकमत में इसको किरम कहते हैं, किरम में
वाम्स जिनकी बात कर रहे हैं,
तो वो उसके लिए बड़ी है, और बुखारों के लिए उमूमन जो है हिकमत में ये काफी, मैंने जी इसको यानी जिगर के लिए भी, और वरम जिगर का जो वरम होता है उसमें, फिर जो पुराने बुखार होते हैं उसके अंदर ये इसको रोकने के लिए, फिर ये पेट के कीड़े जो है उसके लिए, इसको खाली ये समझकर इस्तेमाल ना कर लें कि भाई पेट के कीड़े मार देगा, इसके साथ और चीजें भी होती हैं, तो ये है बड़ी फायदेमंद चीज जी।
इसी तरह से ये जो आपने अफसन तीन का इरशाद फरमाया, अफसन तीन के हवाले
इसके बारे में बताया, और ज़ौफ़ दिमाग, फिर वो जो एपिलेप्सी है ये उसके लिए बड़ी काम की चीज है।
अच्छा,
हाँ, तो बहुत सारे ये जो नुस्खा है, तो अगर ये इस्तेमाल करेंगे तो दीगर जो है वो कामों के लिए बड़ा फायदेमंद है, खुसूसन बुखार के लिए।
ये जैसे ये जो कांगो वायरस से जैसे आपने दो तीन अलामत जो इरशाद फरमाई कि नजला है और
गला खराब
हो जाता है, इसी तरह से जो खून का रसना है, तो ये इन सब मामलात में इंशाल्लाह बहुत ही अहम तरीन ये घरेलू इलाज है अल्हम्दुलिल्लाह।
इसका मकदार भी आप दोबारा इरशाद फरमा दें और दिखा भी दें मदनी चैनल के नाज़रीन को।
चास्को 125 ग्राम, अफसन तीन 125 ग्राम।
अच्छा, हम वजन
दोनों हम वजन ले ली जाए,
ठीक है,
लेकिन इसका इस्तेमाल जो है वो अलग अलग है, ये अंदाजन जैसे 125 ग्राम तकरीबन ले ली जाए। तरीका, चास्को को अच्छी तरह साफ करके पीस कर बाहिफाजत रख लीजिए, और सुबह शाम एक एक छोटी चम्मच पानी से इस्तेमाल कीजिए। अब दूसरी चीज जो इसमें है उसका नाम है अफसन तीन, रोजाना ये जो अफसन तीन आपने 125 ग्राम ले ली या इससे ज्यादा ले ली कम ले ली, तो इसमें से तकरीबन 12 ग्राम रोज इस्तेमाल करना है। एक तोला तकरीबन जैसे 12 ग्राम कहते हैं, तो अफसंतीन लेकर इसे कम से कम एक घंटा एक गिलास पानी में भिगो दीजिए।
ये अफसंतीन जो आपने कहा ना डॉक्टर साहब, ये अगर इसका जोशांदा बनाया जाए ना और फिर इसका जो जो स्टीम कहते हैं उससे अगर कान को भाप दी जाए इसको, तो कान का जो दर्द गोश कहलाता है, गोश जो है वो कान को कहते हैं।
अच्छा,
दर्द
गोश
उसके लिए बड़ा फायदा। एक जमाने में मैं आपके लिए भी बिल्कुल नई बात होगी, जब इंजेक्शन नहीं होते, अभी जो अल्लाह ताला आपको भी हम सबको हद की सादत से बहरामंद फरमाए, मदीने मुनव्वरा की हाजिरी अता फरमाए, तो हाजी कैंप जाकर जो है टीका लगाते हैं।
जी जी,
आपको पता है कि जब टीका नहीं होता था उस वक्त क्या होता था, जब जो है वो हमारा वतन अजीज जब आजाद नहीं हुआ था तो बर सगीर था ये, तो बर सगीर में मैं भी पिछले कुछ अरसे पहले मैंने किताब में पढ़ा था, आला हजरत रहमतुल्लाह ताला अलैह जब हज पर तशरीफ ले गए तो आपने अपने उसमें सफरनामा में लिखा है कि जब वहां पहुंचे बॉम्बे में तो वहां पर ये होता था कि कुछ लोगों को जमा कर लिया जाता था, तो टीका लगाने की जगह उस वक्त जो है स्टीम दी जाती थी।
स्टीम दी,
हाँ, तो वो अंग्रेज होते थे, तो उस आला हजरत रहमतुल्लाह ताला अलैह को बाद में आपका पूरा जो घर वाले थे वो जा चुके थे भाई वगैरह, फिर आपको मदीने की याद आई तो आप वालदा की खिदमत में हाजिर हुए, क्योंकि नफली हज था तो वालदा से इजाजत लेनी थी। अब जब तक वाले ने इजाजत नहीं देंगे ना तो नफली हज के लिए जा नहीं सकता, अगर वालदे ने इजाजत नहीं दी तो मना कर दिया तो, और आपकी वालदा ने आपको मना किया था, आप वालदा के कमरे में गए तो आप चादर ओढ़े आराम कर रही थी, आपने अपना सर जो है आपके कदमों पर रख दिया तो फरमाइए जाइए, इजाजत दे दी उस वक्त, और आप बम्बई पहुंचे तो कहा कि वहाँ ऐसा होता था कि एक ग्रुप को जमा करते थे, फिर उन सबको बफारा कहलाता था वो,
जी जी।
बफारा दिलाते थे वो, तो उस वक्त मैंने ये गौर किया कि ये इस वक्त जो मौजूदा इंजेक्शन की सूरत है उस वक्त स्टीम की सूरत हुआ करती थी, तो ये दर्द गोश के लिए बड़ा फायदेमंद है ये। आप चीजों से स्टीम जो है जैसे लौंग से भी स्टीम देते हैं, मतलब डॉक्टरों को भी देखता हूं कि ENT जो है वो एक जमाने में नहीं कहा करते थे, वो उमूमन जो यही कहते थे कि आप बाम ले लें उसको, अब कहते हैं वो कि आप जो है वो लौंग का इस्तेमाल रखें, दो तीन लौंग डाल लें उसको, उसकी आप स्टीम लें तो उसका फायदा है। जी मजीद,
अफसंतीन जो है ये रोजाना जो आपने 125 ग्राम ली है या जितनी भी लें, तो इसमें से रोजाना 12 ग्राम इस्तेमाल करनी है।
ठीक है,
तो इसका तरीका ये है कि रोजाना 12 ग्राम अफसंतीन लेकर इसे कम से कम एक घंटा एक गिलास पानी में भिगो दीजिए, और फिर इसे अच्छी तरह उबालें और छान कर आधा सुबह और आधा शाम में पी लीजिए। इंशाल्लाह अज़्ज़वजल इसके जो फवायद होंगे वो ये हैं कि कांगो वायरस से इंशाल्लाह नजात मिलेगी, और इससे जो पैदा होने वाले जुमला अमराज में इंशाल्लाह अज़्ज़वजल मुफीद तरीन रहेगा, और जब तक इसको इस्तेमाल करते रहेंगे जब तक मुकम्मल सेहत याबी ना हो जाए। तो बहुत ही प्यारा ये घरेलू इलाज है, इसी तरह से कांगो वायरस से हिफाजत का रूहानी इलाज भी, कि इसमें दोनों तरह के अफराद के जो महफूज रहना चाहते हैं सभी को इसको पढ़ना चाहिए, और जो अल्लाह ना करे कोई इसमें मुब्तला हो चुका है तो वो भी इसको इसे इस रूहानी इलाज को करेगा तो इंशाल्लाह उसे भी फ़ायदा होगा। कांगो वायरस से हिफाजत का रूहानी इलाज, रोज़ाना किसी भी वक्त 29 बार 29 मरतबा या मुहैमिनू पढ़ लीजिए, इंशाअल्लाह अज़्ज़वजल कांगो वायरस से हिफाजत रहेगी। नीस अगर मरीज भी रोज़ाना पढ़े तो इंशाअल्लाह अज़्ज़वजल मर्ज दूर होगा। अव्वल आखिर 3 बार दुरूद शरीफ मुद्दत ता हुसूल शिफा, और अगर इसको रोज़ाना का वजीफा बना लिया जाए, 40 रूहानी इलाज में शेख तरीकत अमीरुल सुन्नत ने इसके हवाले से तहरीर फरमाया कि आफात व बलैयात से इंशाअल्लाह महफूज रहेगा।
आज के सिलसिले में नाज़रीन जो है वो गोश्त खाने के हवाले से डॉक्टर साहब ने हमें बहुत सारी मालूमात दी, गोश्त खाना है इत्तदाल के साथ खाना है, जब ग्रिल करते हैं तो उसकी कुछ एहतियातें बयान की गई, उसके साथ जो हम बहुत सारी चीज़ें ऐड कर रहे होते हैं, क्योंकि बहुत सारे जो है रेडीमेड मसाले जो होते हैं ज़ाहिर है वो उसमें लज्जत पैदा करने के हवाले से जो है वो रेसिपी बनाई जाती हैं, तो उसका भी ख्याल करना है आपने, तो उस एतदाल के साथ खाना है। फिर इसके साथ साथ जो है वो हमें तिब्बी लिहाज से भी कुछ नुस्खाजात भी बयान किए गए, वो इंशाल्लाह इस्तेमाल करेंगे तो बहुत सारे उसके जो साइड इफेक्ट्स होंगे वो उससे इंशाल्लाह महफूज रहेंगे। कांगो वायरस के मुतालिक हमें बहुत सारी एहतियाती तदाबीर उन्होंने बयान फरमाई, अल्लाह ताला इन तमाम अमराज से हमें महफूज फरमाए सारे मुसलमानों को, और हमारे इस सिलसिले को मदनी चैनल मदनी क्लिनिक को जारी सारी रखे, और इससे जो फवायद मिल रहे हैं हमारे मदनी चैनल के नाजरीन को, तो ज़ाहिर है वो जब सेहतमंद हमारा माशरा सेहतमंद होगा तो माशरा सेहतमंद होगा लोग सेहतमंद होंगे तो ज़ाहिर काम अच्छा होगा। मदनी चैनल के लिए दुआएं भी करते रहे, अल्लाह ताला इसको जो है दिन 11वीं रात 12वीं तरक्की अता फरमाए, हमारे तमाम जितने भी सिलसिले हैं उनमें अल्लाह ताला हमें बरकतें अता फरमाए। मकसूद हमारा आगाही है, मकसूद अवेयरनेस देना है, मकसूद जो है वो हमें उन एहतियाती तदाबीर बयान करनी है ताकि हम उन अमराज से अपना बचाव कर सकें। हिफ्ज़ मा तकद्दुम के तौर पर फर्स्ट एड की सूरत में, या डॉक्टर साहब कह रहे थे आप कुछ अपने जुमले इसके हवाले से, डॉक्टर में क्या कहते हैं इसको, फर्स्ट एड कहते हैं हिफ्ज़ मा तकद्दुम को, कि पहले ही से कुछ हिफाजती
प्रिकॉशनरी कह सकते हैं एहतियाती तौर पर
तो वो अगर हम इससे इंशाल्लाह रहमान जो है वो इख्तियार करेंगे, वो एहतियाती तदाबीर, तो इंशाल्लाह उन अमराज से हमारा बचाव रहेगा। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
जो है बीमार सेहत के तालिब उन पे फरमा करम रब्बे गालिब, तुझसे रहमो करम की दुआ है या खुदा, तुझसे